نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير اللهم صل على محمد وعلى آل محمد كما صليت على ابراهيم وعلى آل ابراهيم انك حميد مجيد اللهم بارك على محمد وعلى آل محمد كما باركت على ابراهيم وعلى آل ابراهيم انك حميد مجيد قال الله تبارك تعالى في القران المجيد بعد اعوذ بالله من الشيطان الرجيم بلا من اسلم وجهه لله وهو محسن وهو محسن فله اجره عند ربه ولا خوف عليهم ولا هم يحزنون سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين. ابھی میں نے آپ کے سامنے سورۃ البقرہ کی آیت نمبر 112 کا کچھ حصہ تلاوت کیا. اس آیت اور قرآن پاک کی کچھ اور آیات اور احادیث کو ساتھ لے کر آج ہم جس موضوع پہ بات کریں گے وہ ہے کہ ہم اندر کی خوشی کیسے حاصل کریں. ہاؤ کین وی گیٹ دا انر پیس. آج کے دور میں اگر آپ دیکھیے تو لوگ خوشی کی تلاش میں مارے مارے پھرتے ہیں. اگر ہم دنیا کی دوڑ دیکھیں جو بھی ارد گرد ہمارے دکھتی ہے تو سب کا مقصد کیا ہے کہ میرا لائف سٹائل اچھا ہو جائے, زندگی لگژریس ہو جائے, تفکرات نہ ہوں. اگر آپ ایک بچے کے آج کے دور میں کسی ڈے کیئر میں جانے سے اس کے سفر کو شروع کر کے دیکھ لیجئے تو اس میں بھی بچے کو سکھاتے ہیں اور پھر اس کے بعد تقریباً 15 سے 20 سال تک ہمارے بچے یا ہم خود جس مرحلوں سے گزر کے یہاں پہنچے, ہم سب نے پڑھا, اسپیشلائز کی اور شاید پڑھنے کے بعد ساری زندگی پڑھتے رہتے ہیں. کبھی ہم نے اس کے بارے میں سوچا کہ ہم یہ سب کیوں کرتے ہیں؟ ایک لمحے کے لیے سوچئے. میرا خیال ہے کہ صرف ایک لفظ جس کو بغیر سوچے اگر ہم بول دیں تو وہ ہے کامیابی, سکسیس. ہم چاہتے ہیں کہ ہم بھی کامیاب ہوں اور ہمارے بچے بھی کامیاب ہوں اور ہم ان کا کیریئر بلٹ اپ کرنا چاہتے ہیں. تو پھر میں آپ سے اگلا سوال پوچھ سکتی ہوں کہ کامیابی کس کو کہتے ہیں؟ ہاؤ کین یو ڈیفائن دا سکسیس؟ اب اس کے بارے میں پھر ہم کچھ سوچیں گے. سوچتے جائیں تو آپ ایک چیز کو ضرور سمجھیں گے کہ آج ہم وہ کر رہے ہیں جو سب کرتے ہیں. چونکہ ہم سے بڑے لوگ بھی ایک خاص سٹائل کے ساتھ دنیا میں رہتے تھے, چلتے تھے, پھرتے تھے. ہم نے تقریباً پچھلی 2 صدیوں سے شاید یہی طریقہ کار سنا یا دیکھا ہوگا کہ زندگی گزارنے کا یہی ڈھب ہے کہ دنیا خوب کماؤ, دنیا کے پیچھے خوب چلو تو خوش ہوں گے. کوئی بری بات نہیں ہے. دیکھیے پہلی بات ذہن میں آج ہی رکھ لیجیے ابھی اس بات کو سنتے وقت کہ یہ دنیا بھی اللہ نے ہی بنائی جس نے آخرت بنائی. اگر آخرت اللہ سے لینی ہے نا تو دنیا بھی اللہ سے ہی لینی ہے. ایک شخص ہے تو وہ رزق حلال کمانے کے لیے کہیں نکلے تو کسی دوسرے شخص کے ساتھ انہوں نے اظہار کیا کہ مجھے اچھا نہیں لگ رہا کہ میں اپنے دنیا کے کاموں میں نکل گیا ہوں, میرا دل کرتا ہے کہ میں اللہ کے دین کے لیے نکلوں. کوئی بھی ان کی خواہش تھی تو اس شخص نے کہا کہ اچھا یہ تو ہے. پھر انہوں نے کسی دیندار سے پوچھا کہ یہ شخص اب اپنی ضرورت, معاش, گھر داری, ان ساری چیزوں کو پورا کرنے کرانے کے لیے نکل رہا ہے تو کیا طریقہ کار ہے کہ یہ فی سبیل اللہ نکلے؟ تو انہوں نے جواب دیا کہ اگر یہ اپنے بچوں کو پالنے اور ان کے رزق حلال کے کمانے کے لیے نکلا ہے تو ہی یا ہوا فی سبیل اللہ, یہ اللہ ہی کے راستے میں. اتنا خوبصورت دین ہے ہمارا کہ دنیا کے کام ہم اپنی ضروریات کے لیے کرتے ہیں, سراسر ہمارا اپنا سروائیول ہے. بعض دفعہ تو ہماری اپنی خوشی ہوتی ہے لیکن اللہ تعالیٰ اس کو بالکل دین بنا دیتے ہیں. اس کی بہت ساری مثالیں موجود ہیں. اللہ کے نبی کی ایک حدیث جس کا خلاصہ کیا ہے کہ جب شوہر کھانے کا ایک لقمہ اپنی بیوی کے منہ میں ڈالتا ہے محبت سے یا اپریسیشن میں کہ اس نے میرے لیے کھانا پکایا, یا کچھ بھی کہتے ہوئے تو فرمایا وہ اس کے حق میں صدقہ لکھ دیا جاتا ہے. آپ تو اپنے لاٹ کر رہے ہیں لیکن اللہ آپ کو صدقہ دینے کا اجر لکھ رہا ہے. اس سے بھی بڑھ کے حیرت ہوتی ہے اس حدیث کو سن کے کہ جس کے بارے میں اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ جب کوئی مرد اپنی بیوی کے پاس آتا ہے, فرمایا جب کوئی شوہر اپنی بیوی کے پاس آتا ہے اپنی جسمانی خواہش پوری کرنے کے لیے تو اس کا یہ عمل عبادت لکھا جاتا ہے. صحابہ کرام بڑے حیران ہوئے, اللہ کے نبی یہ عبادت کیسے ہو گیا, ہم تو اپنی خواہش پوری کرتے ہیں تو اس پہ ثواب کیوں ہے؟ تو آپ نے فرمایا اگر یہ خواہش کسی حرام کی جگہ سے پوری کرتے تو کیا گناہ نہ ہوتا؟ کہا یہ تو ہے. تو فرمایا تم نے حرام کو چھوڑ کر جب حلال کو اختیار کیا تو اللہ نے اس میں اجر دے دیا. گویا کہ آپ کہہ سکتے ہیں کہ اللہ سبحانہ تعالیٰ نے ہمیں اس دنیا میں جینے کے جو طریقے سکھائے ہیں نا, اس میں صرف آخرت کے لیے کوشش کرنا نہیں ہے. دعا کیا پڑھتے ہیں ہم؟ ربنا آتینا فی الدنیا حسنتم وفی الآخرتی حسنتم وقنا عذاب النار. کہ اللہ ہم تجھ سے دنیا میں بھی حسنہ مانگتے ہیں اور آخرت کے اندر حسنہ بھی مانگتے ہیں اور ساتھ ہی ساتھ آگ کے عذاب سے بھی بچتے ہیں, یا اس کی دعا کرتے ہیں کہ تو بچا دے. تو دل میں سوال آتا ہے کہ دنیا کا حسنہ کیا؟ اب یہ بہت ہے اصل کرٹیکل سینٹینس یہ ہے جب بولنے لگی ہوں کہ دنیا بری نہیں لیکن دنیا کا حسنہ چاہیے. اور حسنہ کیا ہے؟ دنیا کی ہر وہ نعمت جو اللہ کی پسند کے ساتھ ملے, جو اللہ کی رضا کے ساتھ ملے, دنیا کی وہ نعمتیں کہ جن کو پانے کے بعد رب بھی یاد رہے. بات واضح؟ ملے بھی کب؟ جب اللہ راضی ہو, طریقہ کار اس کے حاصل کرنے کا جائز طریقہ ہو, اور اس کو پانے کے بعد انسان کام بھی وہی کرتا رہے کہ جس جو اللہ کو خوش کرنے والے ہو. اس عمل کو حسنہ کہتے ہیں. تو گویا کہ ہمیں ایک بڑا باریک نقطہ مل گیا کہ اللہ تعالیٰ دنیا بنانے سے, دنیا سے جانے سے, کھانے سے, پینے سے, پہننے سے, اوڑھنے سے, دنیا کی تعلیم لینے سے منع نہیں کرتا بلکہ اس کا حکم دیتا ہے. اللہ تعالیٰ منع کس چیز سے کرتا ہے؟ کہ اس دنیا کو مقصد حیات بنا لیا جائے. ایک جملہ بولوں گی, آپ تھوڑی سی توجہ رکھیے گا. اللہ تعالیٰ دنیا حاصل کرنے سے نہیں روکتا لیکن صرف دنیا حاصل کرنے سے روکتا. دنیا بری نہیں لیکن صرف دنیا بری ہے. جب ہماری کوششیں اور سٹرگلز صرف اور صرف اس دنیا کے لیے بھاگنے دوڑنے میں گزر جاتی ہیں نا, تو اس وقت پھر اللہ تعالیٰ کو اس چیز پہ ملال ہوتا ہے کہ بنایا تو تھا انسان میں نے تجھے آخرت کے لیے, تو اس دنیا میں کھو گیا. کیا تو نے اس دنیا کو اپنے عمل دل کی جگہ بنائی؟ تو گویا کہ آپ کہہ سکتے ہیں کہ اگر آپ اور میں سچی خوشیاں چاہتے ہیں نا, تو وہ سچی خوشیاں بھی اللہ کے حکموں کو مان کر ہی ملیں گی. جو آیت آپ کے سامنے رکھی, بلکہ پوری آیت بھی نہیں رکھی, اس کا ایک چھوٹا سا ٹکڑا آپ کے سامنے رکھا ہے. بلا, بلکہ, لیکن, جیسے اردو میں بھی ہم کہتے ہیں نا بلکہ ایسا ہوگا, عربی میں بھی بلا کا لفظ اسی سینس میں آتا ہے. یعنی بلا مطلب یہ ہے کہ جو تم سوچ رہے ہو وہ نہیں ہوگا, بات کچھ اور ہے. من اسلم, جو مسلم ہوا, جس نے متی کر دیا, سرنڈر کر دیا, سبمٹ کر دیا, جھکا دیا, کیا وجہ, اپنا چہرہ کدھر کر دیا؟ للہ, اللہ کے آگے. یعنی جس نے اللہ کے آگے خود کو جھکا دیا, جس نے اپنے سر سے پاؤں تک کو اللہ کی مرضی کا بنا لیا, یہ پہلا مرحلہ ہوتا ہے. پھر اس کے بعد دوسرا, وہ محسن, اور وہ محسن بھی بنا, احسان کے درجے پہ اس کا ایمان اور تقویٰ پہنچ گیا کہ جو اللہ کے معاملے میں بھی محسن رہا اور بندوں کے ساتھ بھی محسن رہا. یہ کیسے ہوتا ہے؟ تھوڑا سا انشاءاللہ آج کی ٹاک میں اس پہ بات بھی ہوگی, لیکن یہی سمجھ لیجئے کہ جب شروع میں ہم کلمہ پڑھتے ہیں نا, لا الہ الا اللہ محمد رسول اللہ, تو ہم مسلم بنتے ہیں. آپ یہ کہہ سکتے ہیں کہ یہ کلمہ جب دل میں ہوتا ہے تو ہمارا دل مسلم ہوتا ہے, اور جب یہ کلمہ ہماری زبان پہ آ کے دوسروں کے سامنے نکلتا ہے تو یہ شہادہ بن جاتی ہے. और जब इस कलमे के तकाजे पूरे करते हुए हम इस दुनिया में सुबह शाम रात दिन अल्लाह के हुक्मों को मानते हैं तो ये कलमा हमारे पूरे जिस्म पर छा जाता है। सच्ची खुशी इस्लाम से मिलती है। देखिए, अगर आप अरबी ज़ुबान में खुशी के लिए जो अल्फाज है ना उसको देख लीजिए, फ़रेहा, सूरत यूनुस की आयत में अल्लाह ताला फरमाते हैं फ़बिज़ालिक फ़लयफ़रहू, पीछे से कुरान पाक का तذکرہ चल रहा है कि ये कुरान हुदम भी है, बुशरा भी है, रहमा भी है, इसमें अल्लाह ताला ने तुम्हारे लिए हर वो चीज़ रख दी जिसको तुम दुनिया में ढूंढना चाहते हो, और ये सब कुछ रखने के बाद का फ़बिज़ालिक फ़लयफ़रहू, अब तुम इस कुरान के साथ खुशियाँ मनाओ, क्योंकि हुवा खैरुम मिम्मा यजमाउन, ये हर उस चीज़ से बेहतर है जिसको वो जमा कर रहे हैं। यही आयत थीम आयत भी है हमारे नूरुल कुरान प्लेटफॉर्म की, कि हम कुरान के नूर को हर दिल में, हर घर में इस तरह आम कर दें कि हमारे दिल रोशन हो जाए। सच्ची खुशी रब को मानकर मिलती है। हम सब ने तो कभी शऊर से कलमा नहीं पढ़ा, किसी मस्जिद में जाकर शहादा नहीं दी। हाँ, जब हम पैदा हुए थे तो हमारे माँ बाप ने या किसी बड़े ने कान में अजान दे दी, एक तरफ अशहद ला इलाहा इल्लल्लाह और एक तरफ अशहद अन्ना मुहम्मद रसूलुल्लाह कर दिया। लेकिन आज हम मुसलमान क्या इस कलमे के तकाजे पूरे करते हैं? चंद सवाल हैं। यानी आज का हमारा जो दर्स है ना, ये कुछ इस किस्म का दर्स है कि जो हमें सोचने का मौका ज़रूर देगा। क्या मुसलमान होने के बावजूद मैं खुश हूँ? क्या मैं सच्ची खुशियाँ पा चुकी? क्या जिस खुशी का इजहार इस्लाम के बाद आता है, क्या वो इजहार मेरी ज़िंदगी में है? तकाबुल के लिए आज अगर आप दो ग्रोहों में पूरी इंसानियत को बांट लें, एक तरफ मुस्लिम्स और एक तरफ नॉन मुस्लिम, अब नॉन मुस्लिम में आप जिसको मर्ज़ी डाल दें, इवन उसमें नॉन प्रैक्टिसिंग मुस्लिम्स को भी डाल दीजिए, ये दो गिरोह हैं जीने के। एक तरफ सब कुछ पाने के बाद भी इंसानियत वो नहीं पा सकी जो उसकी तलब थी। आप देखिए कि एक रिपोर्ट जो मैंने शेयर की एक अदफ क्लास में भी, एक सर्वे किया गया था कि दुनिया में सबसे ज़्यादा खुशहाल लोग कहाँ रहते हैं, जो सबसे मोस्ट हैप्पीस्ट पीपल किधर हैं दुनिया में, तो आपको पता है कि कहाँ का नाम आया था? बांग्लादेश। कि जहाँ इतनी गुर्बत है कि हो सकता है कि इस लोगों को दो वक्त का खाना भी ना वक्त पे मिलता हो। और आपको पता है कि दुनिया का सबसे अमीर या लाइफस्टाइल के एतबार से जो मुल्क सामने आता है वो कौन सा है? वो नहीं, लेकिन वन ऑफ देम भी हो सकता है, वो नॉर्वे है। दुनिया में लाइफस्टाइल के तौर पे, पे स्केल के तौर पे, क्लीनलीनेस के तौर पे, नेचर की ब्यूटी के तौर पे, मैं ख़ुद अल्हम्दुलिल्लाह 3 साल से ज़्यादा वहाँ रही हूँ, मैं ख़ुद इस चीज़ की गवाही दे सकती हूँ कि जब आप पाकिस्तान से नॉर्वे जाते हैं तो आपको महसूस होता है कि मैं जन्नत में आ गई हूँ। जैसे यहाँ आपके इर्द गिर्द भी बहुत खूबसूरती है माशाल्लाह, यानी इतना सुकून, इतनी खूबसूरती है। लेकिन जो अगली बात बताने लगी उसको सुन के आपको हैरत होगी कि दुनिया में सबसे ज़्यादा डिप्रेशन का मर्ज नॉर्वे में है। लोग इस तरह डिप्रेस हो जाते हैं, मैंने अपनी पूरी पिछली ज़िंदगी में वो चीज़ें नहीं देखी थी जो लास्ट 3 ईयर्स के अंदर मुझे देखने का इत्तेफाक हुआ। कब कब डिप्रेशन में लोग जाते हैं, मैंने अपनी मुसलमान बच्चियों और माओ बहनों को देखा, जब प्रेगनेंसी शुरू होती है तो बच्चियाँ डिप्रेशन में चली जाती हैं। मारूफ मर्ज़ है। हमारे यहाँ तो प्रेगनेंसी के कुछ और सिम्टम्स होते थे ना, सिक और मॉर्निंग नोज़िया और लाइक दिस। नॉर्वे में बच्चियां डिप्रेशन में चली जाती हैं, ये शुरू दिनों में होता है, उसके बाद आहिस्ता आहिस्ता एडजस्टमेंट हो जाए। फिर दूसरा वक्त जो मैंने देखा, डिलीवरी के फौरन बाद, बच्चे के पैदा होने के बाद, यानी हमारे अपने कोर्स में आने वाली एक तो मुझे बुरी याद है, दूसरी का भी कुछ इसी तरह का हालात थे कि जब उनके बच्ची पैदा हुई हॉस्पिटल में, नॉर्मल बच्ची ठीक है, उसके फौरन बाद वो डिप्रेशन में चली गई। और फिर मेरे लिए 3-4-6 महीने तक, यानी वो बच्ची नानी ने पाली, माँ को नहीं होश। फिर उसके बाद तीसरा मुकाम मैंने जो ख़ुद देखा, इधर अक्टूबर नवंबर शुरू होता है, यानी सर्दी शुरू, रातें लंबी दिन छोटे, लोग डिप्रेशन में। मौसम के साथ तीसरी वजह, मौसम बन जाता है। वजह क्या कहते हैं? कहते हैं कि रातें बहुत लंबी हैं, दिन छोटे हैं, बस कहते हैं सर्दी बहुत है तो उसकी वजह से ज़िंदगी सिकुड़ के घर के अंदर चली जाती है, तो आउटडोर्स एक्टिविटीज़ कम होती हैं। चौथी वजह डिप्रेशन की, ओल्ड एज। मुझे ख़ुद इत्तेफाक़ हुआ जब हम शुरू के एक दो जो हमारे फर्स्ट ट्रिप्स थे तो उसमें जब हम ठहरे तो एक ऐसे अपार्टमेंट में हमें इन लोगों ने ठहराया कि जो स्पेशली जो बूढ़े लोग होते हैं ना उनको गवर्नमेंट की तरफ से कुछ घर मिलते हैं, हर एक को मिलता है इस तरह से, तो उनमें से किसी घर में इन्होंने हमें ठहराया। यानी सिंगल यूनिट था तो उन्होंने हमारे लिए उसको मुनासिब समझा, किसी का भी था उन्होंने हमें दिया। अब जब निकलते थे ना हम घर से स्कूल जाने के लिए आने के लिए, तो बिलीव मी यानी वो मंजर मैं सोचती हूँ तो मेरा अपना दिल दुखी हो जाता है। दरवाज़ों के बाहर वो सारे उस पूरे अपार्टमेंट कॉम्प्लेक्स में बुढ़े बुढ़ियाँ रहते थे जो गवर्नमेंट ने दिए हमें घर, वो मज़े से वहाँ रह रहे हैं, पर वो क्या मज़ा है। पाकिस्तान का आपको कोई गांव का मंज़र शायद आपने कभी देखा हो, या मोहल्लों में जिस तरह आपने देखा होगा कि शाम के वक्त लोग अपने दरवाज़ों के बाहर बैठ जाते हैं थड़ों पर, इधर देख उधर, और वहाँ तो लोग भी बातें भी करते हैं और इधर उधर देखते भी थे ना। ये बूढ़े बूढ़ियाँ या तो अपने घर के दरवाज़ों पे खड़े बैठे होते हैं और या फिर खिड़कियों के अंदर बैठे हुए, और अल्लाह माफ़ करे कि जो हमारे मुसलमानों के बूढ़े होते हैं उनके तो चेहरों पे एक चमक और एक रौनक और एक खुशी और एक ताजगी का एहसास होता है ना। लेकिन मैंने देखा है कि नॉन मुस्लिम जितना उम्र की तरफ बढ़ता जाता है उतनी उसके चेहरे पर उदासी और थकन है। एक दफ़ा ऐसे ही हुआ कि हम लोग कहीं जा रहे थे, मेरे साथ कोई और सिस्टर थी जो मुझे लेने आई, तो मेरी आदत है और अल्लाह के हुक्म से मैं नहीं समझती कि ये बुरी आदत है कि जो भी मुझे इस तरह रास्ते में मुस्लिम या नॉन मुस्लिम इस तरह से मिलती है औरत या कोई भी सिस्टर, तो मैं ज़रूर हाल पूछती हूँ। इवन बच्चा भी मिले तो मैं उसको भी स्माइल देती हूँ, ये मुझे अच्छा लगता है क्योंकि अल्लाह के नबी ने सिखाया, और आज हम मुसलमान ही स्माइल देना भूल गए, हमें तो स्माइल आता ही नहीं। कोई सलाम भी करे तो हमें सलाम का जवाब देते हुए भी थोड़ा सा मुश्किल लगता है, ये काम हमारा एटीट्यूड बन चुका है। बहरहाल मेरे जब मैं निकली तो एक दो घर छोड़ के ऐसे मोड़ था तो वहाँ एक बूढ़ी सी औरत बैठी थी, तो मैं चूँकि आगे थी तो मैं वहाँ से आके आगे उनके पास आ गई। तो मैंने उनको, नॉर्वेजियन लोगों को इंग्लिश नहीं आती और मुझे नॉर्वेजियन नहीं आती और उर्दू उनको नहीं आती, तो फेस एक्शन से स्माइल दे के हाउ यू डूइंग दिस किया। उसके बाद मुझे ऐसे लगा कि उसको मेरे बारे में कोई शुबात हो रही है, वो कुछ भूली जा रही है मुझे देख के, हाँ, ऐसे ऐसे इशारे कर रही है, मुझे कुछ समझ नहीं आई। इतने में वो सिस्टर भी आ गई पीछे से जो मुझे लेने आई हुई थी, तो वो मेरे पास बैठी, तो वो चूँकि नॉर्वेजियन जानती थी तो वो उनके एक्शन समझ रही, तो बाद में उन्होंने मुझे कहा कि आपको पता है कि आपको वो अपनी बेटी समझ रही है। गलती, बूढ़ा भुलक्कड़ हो जाते हैं, यानी वो एक्सपेक्ट कर रही है कि मेरी बेटी मुझे मिलने आए और वो आपको अपनी बेटी देख के खुशी का इजहार कर रही है कि शायद वो बेटी उसको मिलने आ गई है। इतना मेरा दिल कटा, यकीन करें, इस तरह जिंदा लाशें बन के आज ऐसे लोग जिन्होंने ज़िंदगी इस्लाम को नहीं दी थी आज वो मौत का इंतज़ार करते हैं। इससे भी बिटर एक्सपीरियंस तब हुआ जब हमारे स्कूल के साथियों में एक सिस्टर थी, अल्लाह ताला उनको जन्नतुल फिरदौस नसीब करे, वो बीमार थी, हॉस्पिटल में थी, तो हम उनको देखने जाते थे। बड़ा सा एक रूम होता है तो उसके बीच में कर्टन डाल के एक रूम को दो लोगों को वो लोग दे देते हैं। जिस रूम में बाजी थी उसी में कर्टन के दूसरी तरफ एक ओल्ड लेडी थी। पहले तो जो चीज़ मैंने फ़ील की कि अब हॉस्पिटल में जब एंटर होते हैं ना और जब वार्ड शुरू होते हैं, कमरे भी हैं, आप जूँ ही गुजरना शुरू करते हैं तो ना चाहते हुए भी आपकी दोनों तरफ के रूम्स पर नज़र पड़ती है। बिलीव मी, दरवाज़ों के बिल्कुल सामने उन्होंने उनके फेस मतलब रखा होता है कि उनको बाहर से आते जाते लोग दिखे। जो चीज़ मैंने फ़ील की, हर कमरे में बूढ़े लोग हैं। आम लोगों का हॉस्पिटल था मेरा ख्याल है, लेकिन आपको था कि जितनी उम्र लंबी होती है तो फिर उतने ही बीमार जो लोग हैं वो बूढ़े ही लोग होते हैं, और सब की नज़रें दरवाजे पे। खैर वहाँ तो मैं नहीं रुकी, ज़रा मुझे लगा कि किसी को अच्छा नहीं लगेगा, लेकिन जब मैं इनको मिलने गई तो बाजी को थोड़ी देर मिला, उनसे बात की, तो उसके बाद दूसरी तरफ थी, मैंने कहा मैं इनको भी मिलूँ। मेरा ख्याल है कि 70 लेट 70s या 80s में वो खातून होंगी। मुझे अपनी तरफ आती देख के तो खुश हुई, बैठी, तो मैंने ऐसे ही पूछा मैं आपकी क्या हेल्प करूं, कैसे बात करूं ना, तो फिर उतने में ना वो अपने इशारों में, वो भी नॉर्वेजियन नहीं बोल रही थी, तो अपने साइड टेबल में से खोल के कुछ ढूंढने लग गई। मुझे समझ नहीं आई कि क्या ढूंढेगी, फिर थोड़ी देर बाद ढूंढ ढूंढ के ना तो एक बच्चे की तस्वीर निकाली उसने, ऐसे ही होगा 5-6 साल की एज का, तो मुझे दिखा रही। फिर जो मेरे साथ थे और उन्होंने फिर बताया वो बातें, वही जो खुलासा निकला कि वो अपने पोते या नवासे या पोती किसी अपने ग्रैंड डॉटर सन की तस्वीर निकालती है, और उन्होंने बताया कि ये सारा दिन इस माई का यही काम है। थोड़ी देर के बाद वो तस्वीरें निकाल के तो उसको अपने बेड पे लगा के तो उनके साथ बातें करती रहती है। और आपको पता है कि उनको मिलने लोग नहीं आते। वो हॉस्पिटल वाले हैरान थे कि ये कैसा मरीज़ है हमारे पास, सबसे ज़्यादा इनको लोग क्यों मिलने आते हैं। हम लोग बहुत सोच के जाते थे उनके, ज़रा उनका काफ़ी बड़ा ख़ानदान भी है, लेकिन वो कहते हैं कि बाकियों के तो कभी कोई सालों नहीं आता। अब आप मुझे बताइए, जिस मौजू पे हम बात कर रहे हैं, सारी तरक्की, अब ये जो आज के बूढ़े हैं, बूढ़े को तो हम एक्सट्रीम बूढ़ा कह सकते हैं ना, कि अब तो ज़िंदगी क्या सारा तजुर्बे कर चुके, बुढ़ापे में अकेला अपने बिस्तर पे लेटा या तो मौत का इंतज़ार करता है या अपने बच्चों का इंतज़ार करता है, क्या आप उस शख्स को एक कामयाब शख्स कहेंगे? दुनिया के नाते से अभी आखिरत को तो हमने टच ही नहीं किया, वो तो बाद में करेंगे। क्या इंसानियत दुनिया की इस दौड़ में भाग के, और कितनी मेहनत करता है इंसान अपना कैरियर बनाने में, पहले खुद सीखता है, फिर उसके बाद बच्चों को सिखाता है, फिर खिदमत करता है, फिर सारी ज़िंदगी अपना लाइफस्टाइल बढ़ाने के लिए कहीं घर ख़रीदे, कहीं लग्जरियस चीज़ें ख़रीदी, हर नए मॉडल की चीज़ घर में आ गई, नरम गद्दे, गरम बिस्तर, तकिए ऐसे गरम सर, क्या इन सब चीज़ों ने इंसानियत को खुशी दी? इंसानियत को खुशी नहीं मिलेगी। खुशी खुशी देने वाले के पास होती है, चीज़ जिसके पास होती है वहाँ से मिलेगी ना। आपको अगर दूध चाहिए तो दूध वाले से मिलेगा, और अगर आपको ऑयल चाहिए तो पेट्रोल पंप पे जाके मिलेगा। खुशी रब के हाथ में, अल्लाह सुब्हान तआला के जो 99 नेम्स हैं ना, और इससे भी ज़्यादा, उनमें से एक नाम क्या है, अल्लाह सुब्हान तआला की एक सिफत कह लीजिए, सूरह नजम में आती है गालिबन, कि अल्लज़ी अदहका व अबका, हंसाता भी वही है और रुलाता भी वही है। खुशियाँ अल्लाह देता है, वो बंदे को अल नाफे भी है और अल मुदार भी है, ज़रर देने वाला भी वही है और नफ़ा देने वाला भी वो है। ये जो छोटे छोटे बच्चे हमारी गोदों में हंस रहे होते हैं ना, तो बाद हम सोचते हैं कि हम इनको खुश कर रहे हैं, हम हंसा रहे हैं, कभी लोग कहते हैं फरिश्ते हंसा रहे हैं, ये अल्लाह की ज़ात हंसाती है। जितना इंसानियत अल्लाह से दूर हुई उतनी उसकी ज़िंदगी से खुशी चली गई। तो बला मन असलम वजहहू लिल्लाह, ये पहला मरहला होता है इंसान का ख़ुद को खुश करने का। जब दिल में सच्चा इस्लाम आता है ना, तो आपकी ज़िंदगी में सच्ची खुशियाँ आने लगती हैं। आप देखिए ना कि मुस्लिम सलीमा या सलीमो इस्लाम क्या चीज़ है, किसी के सपुर्द कर देना। जब हम अपनी ज़िंदगी अपने मालिक के सपुर्द कर देते हैं ना, तो हमें अंदर एक खुशी का एहसास होता है। मैं आपको एक छोटी सी मिसाल देख के समझाती हूँ। आप देखिए कि आज इंसानियत ने ये सोचा कि मैं अपने लिए खुशियाँ खुद ढूंढ सकती हूँ। आज आप एक लफ्ज़ सुनते हैं, इवन हमारे अपने मुस्लिम, यानी आज हमारे अपने मुस्लिम कल्चर में लड़कियाँ भी यही बात बोलती हैं कि मुझे सेल्फ फाइनेंस्ड होना है। सुना भाई, एक वक्त हम अपने अम्मी अबू से पैसे मांग के, अबू से ही, अम्मी से तो कौन मांगता था, खुशी मिल से एक पूरा रुझान था कि अब्बू नहीं पैसे देने, आप सब भी से इत्तेफाक कर सकते हैं। स्कूल का ख़र्चा बाप देते थे, अगर टांगे पे जाते थे, रिक्शे पे जाते थे, उसका ख़र्चा वो देते थे, और मोस्टली घरों में यही रिवाज था कि सुबह जाते हुए बच्चों को पॉकेट मनी अब्बू ने देनी है। आपका नहीं मुझे पता, इस मुल्क के लिए तो मैं बिल्कुल नहीं हूँ, ये सिर्फ मेरा सेकंड ट्रिप है, थोड़ा सा ही जानती हूँ, लेकिन मैंने हैरत की हद तक ये देखा है कि अब हमारे अपने मुस्लिम बच्चे अपने माँ बाप से पैसे लेने को बैड फील करते हैं। एक बच्ची थी, तो वो ऐसी एक मीटिंग सुन रही थी, जब पता चला तो पता चला कि उसने बुक्स को पे नहीं किया हुआ और उसकी फ़ीस ड्यू है। तो हालांकि मैं उनकी फैमिली को जानती थी, थोड़ा बहुत जितना भी मैंने देखा, बहुत अच्छी फैमिली है, खाते पीते खिलाते दावते देते। खैर, जब वो सिस्टर्स ने उससे बात की कि बेटा फ़ीस क्यों नहीं दे रही, तो कहती कि मैं जॉब करूँगी और फ़ीस दूँगी और दिस एंड दैट। इन्होंने कहा कि आपकी अम्मी को कह देते। कहती नहीं, मुझे अपने अम्मी अबू से फ़ीस नहीं लेनी, मुझे अच्छा नहीं लगता। यानी सेल्फ सफिशिएंट होने का एक ऐसा मलाल है कि अगर अम्मी अबू से पैसे ले लिए, और एक नहीं ऐसी बीस, मेरा ले बीसियों ना भी कहूँ तो दसियों मिसालें मेरी आंखों के सामने हैं कि बच्चियाँ कई कई महीने पेंडिंग पे रख लेती हैं कई ड्यूज़ को, लेकिन कहती हैं हमारे अम्मी अबू से ना मांगे, हम फलां वक्त में पार्ट टाइम जॉब करेंगे फिर हम पैसे देंगे। وجہ کیا ہے کہ نہ کسی کا احسان لو نہ کسی سے ڈرو، سیدھی سی بات ہے، کیونکہ جس سے بندہ لیتا ہے اس کے آگے ہی دبتا ہے نا۔ یہ ایک چیز کی بات بتا رہی ہوں، لیکن آپ دیکھیے کہ وہ خوشی جو ایک بھولپن میں اور ایک معصومیت میں تھی، آج وہ انسانیت کے چہرے پہ نہیں دکھتی۔ آپ اپنا بچپن یاد کریں، جو عید کی خوشی آپ کو اپنی عمر میں ہوتی تھی، آج آپ کے بچوں کو وہی خوشی ہوتی ہے۔ اور سچی بات ہے، ہمیں کیوں ہوتی تھی؟ کیونکہ ہمیں عید کے عید ہی نیا جوڑا ملنا تھا، وہ عید کا جوڑا جو ہم اپنے بچپن میں 7 8 9 10 سال کی عمر میں پہنتے تھے۔ کیا آج وہی جوڑا پہن کے خوشی ہوتی ہے؟ کیسے؟ ہر روز تو نئے جوڑے پہنتے ہیں، کتنے کپڑے ہمارے پاس۔ آج بھی میں کہہ سکتی ہوں جتنی سسٹرز بیٹھی، کم از کم ایک سوٹ آپ سب کی الماریوں میں ہوگا جو ابھی تک نہیں پہنا۔ ایک تو کم سے کم نا، جی زیادہ کہہ رہے ہیں، بالکل سچ کہتی ہیں۔ چلیے ہم تھوڑی سی چیزوں کو ڈسکس کرتے ہیں کہ کن کن چیزوں سے خوشی ملتی ہے نا، ہم ڈھونڈنا چاہتے ہیں نا۔ آپ دیکھیے کہ اچھے کپڑے پہننے سے اگر خوشی مل جاتی تو کیا آج ہم خوش نہ ہوتے؟ جو کپڑے آج ہماری ان میرڈ بچیاں پہنتی ہیں شادیوں پہ یا دعوتوں میں یا پارٹیز میں، سچ بتائیے کیا شادی سے پہلے اتنے فینسی اتنے ہیوی کپڑے پہننے کا تصور بھی تھا؟ جو اچھا کپڑا ملتا تھا نا کدھی سے، لوگ آتے تھے ایک دوسرے کو گفٹس میں جوڑے دیتے تھے، کئی موقع ہوتے تھے اس میں کپڑے گفٹ میں چلتے تھے۔ مجھے اچھی طرح یاد ہے کہ جو ہی 12 13 سال سے لڑکیوں کی عمر اوپر ہوتی تھی، کوئی ماموں نے خالہ نے کسی نے اچھا جوڑا دیا، ماں نے کہنے اس کو سنبھال دو، وہ پیٹی میں جائے گا، صندوق ہو یا پیٹی ہو، کیا یہ شادی کے جوڑوں میں جائے گا۔ جب شادی کا جہیز بنتا تھا، یقین کرے 5 5 سال سے پرانی چیزیں ماؤں نے جو سنبھالی ہوتی تھی کہ یہ جوڑے بنیں گے، اور اسی کو پھر کام کرا کے کڑھائیاں کرا کے جوڑے جاتے تھے، ایسے ہی تھا نا۔ میک اپ کا کبھی تصور آیا تھا شادی سے پہلے ینگ بچیوں کا؟ اور اب میں ایک کسی کی ایسی کو مجھے بیٹھ کے اپنی دکھانے لگ گئی تصویر، پاکستان سے وہ بچی آئی لندن شادی ہو کے، تو دکھانے لگی کہ پاکستان میں جب شادی ہوئی تھی تو جو اس کی تصویر ہے، اس میں اس کی ان میرڈ بہن کی تصویر تھی۔ میں ایک دم ہلی، میں نے دیکھا تو میں نے کہی، کہتی یہ فلاں ہے، فل برائڈل میک اپ، ٹکا بھی لگا ہوا، بال بھی پورا بنا، اور اس کے بھی اپنی شادی نہیں ہوئی، منگنی ہوئی ہوئی ہے، ہونے والی ہے شادی، یعنی 1 2 سال میں ہو جائے گی، کہتے سے تیار ہوئی تھی۔ کہتی جی، تو میں نے کہا یہ اپنی شادی پہ کیا کرے گی؟ اب اس کا کوئی جواب نہیں تھا۔ چھوڑ دیں اس وقت ہم، میرے کو یہ اللہ نہ کرے کرٹیسزم کے لیے نہیں باتیں کر رہی، لیکن کیا اتنا سب کچھ کر کے خوش ہو گئے ہم؟ خوشی تو نہیں ملی، روتے ہی دیکھے ہیں لوگ۔ آپ دیکھ لیجئے، اگر اچھے کپڑے پہننے سے خوشیاں ملتی ہیں، اچھے کھانے کھانے سے خوشیاں ملتی، تو آج جو اسمائل ایک ان میرڈ بچی کے چہرے پہ ہونا چاہیے، مجھے وہ نہیں آج دکھتا۔ تفکرات، اندیشے، یعنی ایک اور چیز جس کو میں تھوڑا سا نظر میں لانا چاہوں گی، مجھے پھر کہوں گی کہ اگر میری کوئی مثال آپ ڈیٹڈ نہ لگے تو مجھے معاف کر دیں، کیونکہ میں ڈفرینٹ لوگوں سے سیکھتی ہوں اور آپ کا ہو سکتا ہے وہ ماحول نہ ہو۔ جو چیز آج کے دور میں میں نے یوتھ کے ناطے سے بہت کہ ینگ بچے بچیاں بھی مقروض ہیں، لون ہے ان کے سر پہ۔ یہاں کے ملک کا مجھے نہیں پتہ، امریکہ میں، یورپ میں اور ناروے، ان تین ملکوں کی میں گواہی آپ کو دے سکتی ہوں کہ جب بچے اسکول کے بعد کالج اور یعنی اپنی اسپیشل ایجوکیشن، تو تعلیم چونکہ بہت مہنگی ہوتی ہے تو ہر بچہ لون لیتا ہے، اور اتنے وہ ہائر ان کی پیز ہیں کہ وہ سوچتے ہیں کہ اس کے بغیر گزارا ہی نہیں ہوتا، اور وہ جب لون لے لیتے ہیں پھر اس کے کچھ عرصے کے بعد جب وہ پڑھیں گے تو ان کو پھر جاب کر کر کے وہ لون واپس کرنا پڑتا ہے۔ ادھر بھی ایسے اسٹڈی لون کی بات کرتے ہیں اس کو۔ یقین کیجئے اچھے اچھے گھروں کے جو ماں بچے ہیں نا، ان کے اوپر کلون ہے۔ ایک بچی اچھا خاصا ایک کورس کر رہی تھی، اور وہ کورس 18 منتھ کا تھا، ایک سال، یعنی بریلینٹ اسٹوڈنٹ، لیکن اس کے بعد انہوں نے کہا کہ میں اب یہ کورس فل ٹائم جوائن نہیں کر پاؤں گی، کیوں؟ کیونکہ میں نے جاب شروع کرنی ہے۔ تو خیر جب معاملہ ایسا ہوتا ہے تو کبھی کبھی یہ دل مجھے کہتے ہیں کہ آپ بھی بچوں سے بات کریں۔ میں نے اس لڑکی کو بلایا، میٹنگ کی، میں نے کہا بیٹا کہ آپ کیوں جانا چاہتی ہیں؟ آپ نہ کریں جاب، اور 6 مہینے کی تو بات رہ گئی ہے۔ تو کہنے کہ استاذہ میرے اوپر لون ہے۔ میں نے کہا کس چیز کا لون ہے؟ اور وہ لمبا چوڑا لون تھا، اور میں نے جاب کر کے یہ اتارنا ہے۔ اور کئی ایسی بچیاں ہیں کہ جو صبح میں کلاسز میں آتی ہیں ہمارے جب شروع کورس ہیں، اور شام کو یا ویکینڈس پہ جاب کرتی ہیں۔ کیوں؟ وہ کہتی ہیں کہ ہم اپنا لون اتار رہے ہیں۔ تو میں ان سے پوچھتی ہوں کہ آپ کے اوپر یہ لون کیوں ہے؟ تو اس کی پھر سے ایک تو اسٹڈی لون، اور دوسرا خواہشوں کا لون۔ ایک بچی کی ماں نے بتایا کہ اس نے شاید کہیں سے کیا 400-500 پاؤنڈ کا پرس خرید لیا، کریڈٹ کارڈ سے خرید لیا ہوگا اور نہیں دے سکی۔ وہ 500 پاؤنڈ جو ہے، جب ان سے میری لاسٹ ٹائم بات ہوئی تھی، میرا خیال 2-3 ہزار پاؤنڈ میں ڈھل چکے ہیں سود در سود، اور وہ بچی محنت کرتی ہے، جا کے جاب کرتی ہے اور وہ پیسے دیتی ہے، جتنے وہ دیتی ہے اگلے ہفتے میں اتنی شرح اور بڑھ چکی ہوتی ہے، ابھی تک تو وہ نہیں اتری، جبکہ اس نے مجھے کہا تھا کہ دو تین مہینے۔ میں نے کہا تم ہم سے لے لو، یہ جان تو چھوڑو اپنی۔ اس کی ماں نے مجھے کہا کہ آپ اس کو تیار کریں، میں اس کا پے کرنے کو تیار ہوں، لیکن اتنی انا بچوں میں کہ نہیں، نہ ماں سے لینا ہے نہ آپ سے لینا ہے، خود محنت کر کے اپنا قرضہ اتارنا ہے۔ تو خوشی کا ان بچوں کے چہروں پہ، آپ خود بتائیں یہ کیا خوشی ہے کہ آپ ایک گھر میں بیٹھے ہوئے ہیں اور آپس میں بات کرنے کی بجائے آپ مشینوں سے کھیل رہے ہیں۔ ایک یہ بھی اینگل دیکھ لیجیے آج کے دور کا۔ ایک سسٹر نے مجھے بتایا کہ میرے شوہر جب گھر آئے تو میں بھی لیپ ٹاپ پہ بیٹھی ہوئی تھی، بچہ آئی پیڈ کھول کے بیٹھا تھا، بیٹی جو تھی وہ آئی پیڈ پوڈ پہ تھی، ایک فون پہ کھیل رہا تھا، تو سبھی اپنے اپنے گیجٹس میں، ایک کمرے میں بیٹھے، وہ ذہنی طور پہ دور ہے۔ اس وقت بھی میں آپ کو کہہ سکتی ہوں کہ اگر آپ کے ساتھ کوئی چھوٹی بچی 10-12 کی آئی ہے نا سال کی، تو پیچھے بیٹھے ہوگی، یا تو اس کے ہاتھ میں کوئی ویڈیو گیم ہوگی، یا آئی فون ہوگا، یا آئی پیڈ ہوگا۔ یہ ہم کدھر جا رہے ہیں؟ دوسروں کو چھوڑ دیجیے۔ یاد رکھیے، جو لائف اسٹائل آج ہم اپنی زندگی میں اپنا رہے ہیں، یہ ہمیں اپنوں سے دور کر رہے ہیں۔ ایک چھت کے نیچے رہنے والے لوگ جب ایک چیز کھاتے تھے، سب کا اگر اسٹمک اپسیٹ ہوگا تو سب کا ہی ہوگا، ہارمنی تو تھی نا، کہ رات کو کوئی چیز کھا لی تھی، کہیں جانا تھا سب ساتھ جاتے تھے، ہم نے تو یہ چیزیں دیکھی ہیں۔ اور اگر آپ سوچ لیجئے کہ ٹی وی بھی کوئی دیکھنا، ایک ہی چیز دیکھی تو سارے گھر والے اس دن ایک ہی چیز سوچ رہے ہوں گے نا، دیکھیے جو ہم دیکھتے ہیں اس کا اثر ہوتا ہے نا، سب ایک ٹی وی بیٹھ کے دیکھ رہے تھے اور سب کی سوچ۔ آہستہ آہستہ ہم نے خوشیوں کی تلاش میں کہانی، بچوں کے کمرے میں الگ ٹی وی، میاں کا الگ، مہمانوں الگ، چلے ہماری زندگی تو بہت پرتعیش ہو گئی، لیکن ہمارے اپنے بچے ہم سے دور ہو گئے۔ آپ ہو سکتا ہے باہر کوئی دکھ کی خبر سن کے رو رہے ہوں، وہ اندر سے کوئی کامیڈین فلم دیکھ کے نکل رہے ہوں۔ آپ اور میں بچوں سے دور ہو گئے، ایک گھر میں رہتے ہوئے، ایک چھت کے نیچے رہتے ہوئے، آج حالات کیا ہو گئے کہ وہ بچیاں، دیکھیں یہ پھر میں کہوں گی کہ صرف خوشی کے موضوع پہ رہیے گا، میں کوئی سوسائٹی پہ یا اس پہ کوئی میں آپ کو تنقید نہیں دوں گی، لیکن یہ صرف اشارتاً بات ہو رہی ہے کہ ہم نے اپنے بچوں کو ہر نعمت دینے کی کوشش کی کہ وہ خوش رہیں، وہ خوش ہوں۔ کیا وہ خوش ہیں؟ وہ خوش نہیں ہیں۔ آج وہ بچیاں جو اپنے بھائیوں اور اپنی بہنوں کے ساتھ کمپیوٹر شیئر نہیں کرتی، یعنی پہلے تو شیئرنگ کپڑے تک بہنیں پہن جاتی تھیں ایک دوسرے کی، اب کوئی ایک کمپیوٹر نہیں شیئر کرتا، کمرہ نہیں شیئر کرتا۔ کل جو بچی اپنے گھر میں جاتی ہے، آپ کو تو جو پرابلمس شروع ہو جاتے ہیں شروع سے۔ آج کل مسلم فیملیز میں بھی کیوں اتنی ڈائیورس ہیں؟ آپ نے تو اپنی بچی کو اتنا پڑھایا لکھایا، اور حقیقت میں باپ کی محنتیں قابل داد ہیں، ہر ممکن سکل بچی کو دے کے بھیجتے ہیں، اور لڑکا بھی کوئی کم نہیں ہے۔ اگر پہلے سے دونوں نے اپنی چوائس سے ڈھونڈا ہے تو 2-3 سال بہت اچھے گزرے ہوتے ہیں۔ منگنی بھی کر دی، منگنی سے شادی تک کا سال بھی بہت اچھا ہے، 1.5 سال۔ جو ہی شادی ہوتی ہے 1-1.5-2 مہینے کے بعد پریشانی کی ہوتی ہے، بالکل۔ میں ہم لوگ یہ بھی کونسلنگ بھی کرتے ہیں، اس لیے آپ کو میری بہت ساری مثالوں سے لگ رہا ہوگا کہ آپ کو کیسے ہوتا ہے۔ ہم نے ایک دکھ سکھ کے نام پہ پروجیکٹ بنایا ہوا ہے، لوگ اپنا مسئلہ شیئر کر کے، کوئی بھی طلاق کا اور اس طرح کے اور گھریلو سے مسائل جو ہوتے ہیں، بیچاروں کو سمجھ نہیں آتی کچھ بھی، تو جو بھی مطلب وقت کا حالات ہو ہم اس کو مدد دیتے ہیں۔ اس طرح کے یعنی مسائل کے ہماری آج نسلیں شکار ہیں۔ کہ ایک بچی تھی تو اس نے بتایا کہ 4 سال تک وہ لڑکا لڑکی ساتھ پڑھتے تھے، اور ان کا خیال تھا کہ ہم آپس میں شادی کریں گے، پھر اس کے بعد منگنی بھی ہوگی، گھر والوں نے کر دی نو۔ کہتی ہے کہ وہ لڑکے کی جو ماں تھی، جو اس کی ہونے والی ساس تھی، میرے اس طرح لاڈ اور چو دیکھتی تھی، وہ بھی وقت بہت اچھا گزرا، اور جب شادی ہوئی ٹھیک 3 مہینے یا 4-4.5 مہینہ شروع ہوا تک ہے، اور وہ لڑکی اپنے ماں باپ کے گھر میں تھی، سب کچھ ہی کیسے بدل گیا۔ اس لڑکے جس کو آپ 5-6 سال سے جانتے ہیں، اور وہ لڑکے کی ماں جس کو آپ کم از کم 2-2.5 سال سے جانتے ہیں، وہ ایک دم ظالم ساس کیسے بن گئی؟ اور وہ لڑکا اب اپنی ماں کی ہر بات کی سننے لگ گیا۔ کہتی منگنی سے پہلے وہ، یا منگنی تھی جو بھی حالات تھے، میرے پاؤں کے آگے جوتیاں رکھتا تھا، مجھے جوتی تک پیش کرتا تھا، پہنو، اتنے لاڈ تھے۔ لیکن شادی کے بعد وہ کہتا ہے نہیں، میری ماں جو کہتی تمہیں وہ کرنا ہے، اور میرا خیال ہے کہ جو میں بھولوں نہیں، ڈائیورس ہو گئی تھی بعد میں۔ खुशी किधर गई? शादी के नाम पे हम खुशियाँ करते हैं कि हमारे घरों में कोई शादी आए हम खुशी करें, सोचते हैं ना, भाई की शादी, बहन की, और होना चाहिए, हुक्म है अल्लाह का। सच बताइए, 6-6 महीने की तैयारी होती है। पहले तो सिर्फ दुल्हन के कपड़े बनते थे, आज किसके बनते हैं? दुल्हन की अम्मा के भी उतने ही बनते हैं, दुल्हा की अम्मा के भी उतने ही बनते हैं। और वो एक दुल्हा की अम्मा थी, कहने लगी जैसा मेरी बहू का जोड़ा मेरा भी वैसे ही बनेगा, क्योंकि मेरे चाव नहीं पूरे हुए। बाज़ दफ़ा पहचानना मुमकिन नहीं रहता कि कौन लड़के की माँ है और कौन लड़की है। मेरा सवाल ये है कि जब हम 6 महीने साल की कुर्बानियाँ देते हैं, एक आधा चक्कर पाकिस्तान का लगता है, वहाँ से शॉपिंग भी करके आते हैं, बेहतरीन डिज़ाइनर्स के क्लॉथ्स भी लेके आते हैं, और अगर पाकिस्तान जाके शादी करते हैं तो 50-50 हज़ार रुपये का मेकअप भी कराते हैं, क्या शादी का दिन बहुत हमारी खुशी का दिन होता है? स्ट्रेस स्ट्रेस में नहीं गुजर जाता? टेंशन, ये नहीं हुआ वो नहीं, आखिरी वक्त तक तो ड्राइवर भाग रहे होते हैं, कभी ज्वेलर्स के पास, कभी पार्लर्स के पास, कभी मेकअप के पास, कभी ये नहीं वो नहीं। मुझे ऐसे लगता है कि हमने सच्ची खुशियों को सेलिब्रेशन में खो दिया। बस दफ़ा ऐसा हो, मैं ये चीज़ देखती हूँ कि सेलिब्रेट करते हैं हम शादियाँ आज, जैसे पिक्चराइजेशन होती है ना, उसमें बस खुशी को इंजॉय नहीं कर पाते। देखिए ना, अब एक औरत है, उसका बेटा है, एक ही बेटा मिसाल है, अब उसका दिल तो करेगा ना कि मेरे बेटे की शादी हो, मेरे घर बहू आए, मेरे बेटे का घर बसे, ख्वाहिश होगी ना। उस औरत को शादी वाले दिन किस तरह फिरना चाहिए और कितनी रिलैक्स हो शादी के सारे दिन, कि वो वाकई अपने दिल में अल्लाह का शुक्र भी अदा कर रही है, दुआएं भी कर रही है, और साथ ही साथ वो इंजॉय भी कर रही है। हमारा क्या, मेहमानों की टेंशन, शादी हॉल का ख़र्चा, दिस एंड दैट, आखिरी वक्त तक हम लोगों को ही एंटरटेन कर रहे होते हैं। और बाज़ दफ़ा मैंने लोगों को देखा है, या कहते हैं वो तो ज्वेलरी तो पहनी नहीं, होश ही नहीं आई, याद ही नहीं रहा, मेहमानों को देखते रहे, चीज़ें हाथ में ले लेके पकड़ के फिर रहे होते हैं, पहनने का वक्त ही नहीं होता। हमने ज़िंदगी को इतना आर्टिफिशियल कर दिया कि यकीन करें कैसे लगता है कि खुशियों की तलाश में हमने हर तजुर्बा करने की कोशिश की, खुशी फिर नहीं मिली। बहुत पहले की बात है, मैं एक शादी में इनवाइटेड थे पाकिस्तान में, छोटा सा घर था, घर मेहमानों से भरा हुआ है, गर्मी भी है, हालात भी है, भाई मसला क्या है, निकल क्यों नहीं रहे यहाँ से, अब चलें वापस जहाँ जाना है, तो कहा नहीं वो भी फूल नहीं आए। भाई फूल क्यों नहीं आए, ये पड़े नहीं, अभी और फूल चाहिए, भाई और फूल क्यों चाहिए, क्योंकि जो गाना वीडियो में डालना है ना, उसमें दुल्हन के ऊपर हर बालकनी में खड़ी हुई लड़कियों ने फूल फेंके थे, तो लिहाजा उसका अरेंज हो रहा है, और शहर से फूल ख़त्म हो गए। मुझे बताइए खुशी मिली? पता कोई नहीं है कि वो शादी कितनी निपटी है, बिलीव मी। फिल्मों को देखकर हम कपड़ों के ऑर्डर देते हैं कि फलां हीरोइन का जोड़ा बना दीजिए मेरी बहू के लिए, क्या खुशी मिली? आप सबको छोड़ दें, अब अपने ऊपर आ जाएं, मैं भी और आप भी अपने ऊपर, खुद से पूछें तो खुशी किस चीज़ का नाम? जब आपको नींद आई हो तो गरम नरम बिस्तर का मिलना आपकी खुशी है, कहीं जाने का वक्त हो तो आपके सामने आरामदेह गाड़ी आपकी खुशी है। खुशी रंग बदलती है, जिस वक्त जिस चीज़ की तलब हो वो मिल जाए तो हम खुश होते हैं। अब आप ये बताइए कि ये सब कुछ आज हम अपनी ज़िंदगी में पाते भी हैं, लेकिन हमारे अंदर वो खुशी क्यों नहीं कि जो सहाबा कराम कहते हैं कि अल्लाह के नबी सल्लम को मैंने एक मौके पे देखा, चांदनी रात थी और आप वहाँ बैठे हुए थे और आपका चेहरा खिल रहा था, कि कभी मैं चाँद को देखता था और कभी मैं अल्लाह के नबी को देखता था, और मैं अंदाज़ा कर रहा था कि किसके चेहरे की चमक ज़्यादा है, और मैंने देखा कि नबी सल्लल्लाहु अलैहि वसल्लम का चेहरा चाँद से भी ज़्यादा चमकदार है। उनके पास क्या था? अल्लाह के नबी की ज़िंदगी देख लीजिए। हालांकि मुझे यकीन है आप कहेंगे वो तो जी अल्लाह के नबी थे, उनकी तो बात ही ना करें, लेकिन हम क्यों ना उनकी बात करें, वो इंसान थे। ठीक है, उनके पास अल्लाह ताला, अगर हदीस में आता है कि नबी सल्लम, यानी नबी सल्लम को एक मौके पे हज़रत उमर फ़ारूक ने देखा कि आप ऐसी चटाई पे लेटे हुए थे, कमीज़ ऊपर से उतरी हुई थी, जब आप उठे तो आपके जिस्म मुबारक पे चटाई के निशान थे, तो हज़रत अबू उमर फ़ारूक का दिल थोड़ा दुखा, आपने कहा कि अल्लाह के नबी कैसरो किसरा तो इतनी नरम गद्दों पे बैठे और आप इस तरह एक चारपे पे बैठे, अगर आप इजाज़त दें तो हम आपके लिए एक नरम गद्दा बना दें। तो आपने फरमाया कि उमर, क्या तुम अभी भी उसी पुराने शक में हो? यानी आपका मुराद मतलब क्या था कि तुम्हें शक है कि मैं भी सच्चा नबी नहीं हूँ इसलिए मेरे हालात ऐसे हैं। कहा नहीं अल्लाह के नबी, ऐसी बात नहीं है, लेकिन हम मोहब्बत में कहते हैं कि आपको आराम मिले। तो आपने फरमाया कि उमर, मुझे तो मेरे रब ने इस बात का भी ऑफ़र दी थी कि अगर आप चाहें तो आपके लिए सोने का घर बन जाए, चांदी का घर बन जाए, चीज़ें बन जाए, लेकिन मैंने इसकी बजाय गुर्बत को पसंद किया। अब आप इसको इफ़ा फिर अमीरी गरीबी पे ना आए, लफ्ज़ खुशी पे रहें। एक बंदा इस तरह खुशहाल ज़िंदगी बसर करता है, चलिए अल्लाह के नबी को एक साइड पे कर दीजिए, आप उनके पास सहाबा कराम को ले लीजिए, अबू बकर, उमर, उस्मान, अली रदी अल्लाह अन्हो, मुहद्दिसीन, आयमाए कराम, जो लंबी खूबसूरत हमारी लिस्ट है सहाबा कराम से लेकर आगे तक मुस्लिम हीरोज़ की, आप कभी उनकी ज़िंदगी तो झांक के देखिए, जिसमें इमाम इब्ने तैमिया का कौल बहुत खूबसूरत है कि एक वक्त ऐसा आया कि दुश्मनों ने उनको जेल में डाल दिया, तो वहाँ जेल में जाके क्या कहते हैं, इन्ना जन्नती माई, मेरी जन्नत तो मेरे साथ है, डोंट वरी, मैं तो इधर भी बड़ा खुश हूँ, बल्कि यहाँ ज़्यादा फोकस्ड हूँ कि जो कुछ मुझे बाहर डिस्ट्रैक्शंस थी, मैं यहाँ बैठ के अपने पढ़ने पढ़ाने का काम करता हूँ जेल में, वो तो वहाँ भी खुश थे। आप देख लीजिए हज़रत यूनुस अलैहिस्सलाम, हज़रत अय्यूब अलैहिस्सलाम, चले अय्यूब अलैहिस्सलाम की मिसाल ले लीजिए, दौलतमंद भी थे, अल्लाह ने नेमत औलाद की, माल की, सेहत की सब दी थी, फिर भी शुक्र करते थे। ज़रूरी तो नहीं कि दुनिया की नेमतों में पड़कर इंसान दूर हो जाए, लेकिन शैतान ने आर दिलाई कि अल्लाह ताला ये शुक्र क्यों नहीं करेगा, तूने इसको सब कुछ तो दिया हुआ है। कहा नहीं मुझे पता है, इसके पास नहीं भी रहेगा ये फिर भी सब्र और शुक्र ही करेगा। कहा आज़मा लेते हैं, एक एक करके हज़रत अय्यूब की हर नेमत चली गई, सेहत भी चली गई, जिस्मानी बीमार हो गई, बच्चे भी फौत हो गए, और ख़ुद भी मरीज़ बनकर शायद 18 साल तक बिस्तर पे पड़े रहे। और उसके बाद क्या हुआ, खुश थे, कहते थे कि मुझे इस बीमारी में अल्लाह ताला की तरफ से सलामत है, मैं तो खुश हूँ, मुझे तो परेशानी नहीं है। वो नहीं दुखी थे, वो कहते थे, बल्कि उनकी रिवायतों में आता है कि अल्लाह पहले तो मैं तुझे प्यार याद करता था, लेकिन फिर भी मेरे पास कुछ दुनिया की ऐसी चीज़ें थी जो मेरी तवज्जो ले लेती थी, अब तूने शुक्र है ये सब ले लिया, अब मेरे और तेरे बीच में कोई नहीं। तो खुशी तो उन्होंने पाई। तो आज का इंसान क्या खुश है? आर यू सेटिस्फाइड विद योर लाइफ? मैं अपने आप से पूछूं, आप अपने आप से पूछें, क्या मैं अपनी ज़िंदगी से मुतमईन हूँ? जो मेरी ज़िंदगी का मकसद था वो मैंने पूरा कर दिया? क्या आप मुझे मौत अगर आए तो मैं इत्मीनान की मौत मर सकती हूँ? क्या जो अचीव करना था, जो गोल लेना था, जो गोल हासिल करना था, वो मिल गया? अक्सर लोग कहते हैं, जो हमारे पास ख़ास तौर पे नए नए आते हैं ना, क्लासेस में कोर्सेज ऑफर हम करते हैं, तो उसमें बहुत सारे लोगों से इंटरेक्शन रहता है, वन थिंग मैंने फ़ील की है, कहते हैं हमारी कुछ कमी, क्योंकि अमेरिका में मेरी जब सिस्टर ऐसी आती थी जिसका पार्लर भी था, एक नहीं शायद उसके फ्रेंचाइज हो गई है, इतने उसके पार्लर हैं, बुटीक्स भी थे, और मॉडलिंग और जो भी दुनिया, मतलब उसको उसका नाम लेके लोग कहते थे वह चीज़, वो बहुत खुशकिस्मत और लकी कहते हैं लोग, हम तो नहीं कहते, लेकिन किस्सा मुख्तसर, लेकिन किसी तरह से अल्लाह ने उसको क्लासेस का रुख दिखा दिया, और वो यूं आके क्लास में बैठती थी, ऐसे बैठती थी जैसे डूब जाती है। सबसे ज़्यादा मुझे उसको पढ़ा के मज़ा आता था, तो वो कहती थी कि मेरे पास सब कुछ है लेकिन मुझे खुशी नहीं है, लेकिन मैं जब इधर आके बैठती हूँ ना तो मेरा यहाँ से जाने कोई दिल नहीं करता, क्योंकि अला बिज़िक्रिल्लाहि तत्मइन्नुल कुलूब, सच्ची खुशी अल्लाह की याद में है, बला मन अस्लम वजहहु लिल्लाह, जितना ज़िंदगी में अल्लाह की फरमा बरदारी आती जाएगी ना उतना आप, अब देखिए ना कि ये ऐसे ही कि जैसे मैं अपना दर्स के बाद थोड़ा टाइम है, हम बाहर चलते हैं, वॉक करते हैं, अब अगर ये बैग मैंने पकड़ा हुआ है और मैं वॉक चाह रही हूँ, इंजॉय भी करना चाह रही हूँ, रिलैक्स भी फील करती हूँ, तो मुझे ये बैग बोझ लगेगा, इतने में आप में से कोई आता है आप कहते हैं ये बैग आप मुझे दे दें, आप रिलैक्स हो जाएं। आप बताइए कि जब मैं अपना बैग अपनी उस सिस्टर को दे दूँ तो उसके बाद मेरी फीलिंग्स क्या होगी? खुशी की होगी ना, रिलैक्स्ड हूँ। इसी तरह जब बंदा अपना आप अल्लाह के सपुर्द करता है ना, तो सबसे पहली फीलिंग्स जो आती है ना वो ये आती है कि अल्लाह मैं दस्तबरदार, हैंड्स अप, मेरे सारे मामले तेरे आगे, तू जो मेरे साथ करे मैं खुश, दे तो भी खुश, ना दे तो भी खुश, ہم اللہ کے ہاتھوں میں اپنی چیزیں دے کر اس پہ توکل کر کے اس سے بھی زیادہ خوشی پاتے ہیں جیسے ماں کے ہاتھ میں اپنے بچے کو دے کے بیٹی جا کے کمرے میں سو جاتی ہے کہ آپ سنبھال لیں اس کو, میں جا رہی ہوں سونے, یا اپنے گولڈ کی پوٹلی پکڑا کے ساس کو ماں کو کہتے ہیں آپ پکڑے میں انجوائے کر رہی ہوں شادی کو. انسانوں کے حوالے اپنی چیزیں کر کے جب ہم خوش ہوتے ہیں تو جب ہم اپنے سارے معاملے اللہ کے حوالے کر دیں تو پھر خوشی کیوں نہ ملے گی. ہم کرتے ہیں, بینگ اے مسلم ہم کرتے ہیں, لیکن ہمارا معاملہ پتہ کیا ہے کہ ہم اپنے معاملے اللہ کے ہاتھ میں بھی کرتے ہیں اور اپنے ہاتھ سے چھوڑتے بھی نہیں. ایسے ہی کہ میں کہوں کہ نبیلہ یہ فون پکڑ لیں اور یہ پکڑنے لگے تو چھوڑوں میں بھی نہ. ہم دن میں کئی بار کہتے ہیں خدا حافظ, حالانکہ اللہ حافظ کہنا چاہیے یا واٹ ایور. بچے کو بھیج رہے ہیں جو بھائی اللہ کے سپرد, پھر بھی 5 منٹ فون کریں اب کدھر ہو, اب کہاں ہو, یہ نہ کرنا وہ نہ کرنا, فکر لگی رہتی ہے ہمیں. حالانکہ جب بندہ اللہ کے حوالے خود کو کرتا ہے نا تو وہ بس آپ کہہ لیجئے کہ لائٹ مائنڈڈ, ہلکا, میرا رب میرے معاملے میں جو کرے گا وہ بہتر کرے گا. پھر دیکھیے زندگی میں دکھ آئے یا سکھ آئے آپ پریشان نہیں ہوتے, آپ کو یہ پتہ ہوتا ہے کہ میرے اوپر اگر غم بھی آ گیا نا تو یہ خیر کا ہی فیصلہ ہے, اچھے طریقے سے ہو یا برے سے ہو, کیونکہ اللہ پر اعتماد ہونے لگتا ہے. پھر اب یہ نہیں کہتے ہائے بچے پڑھیں گے نہیں تو ان کا مستقبل کیسے بنے گا, نہیں, بچے پڑھیں گے نا پھر بھی ان کا مستقبل اللہ ہی کے حکم سے ہوگا, مانے کہ نہ مانے. کتنے پڑھے لکھے ہیں جاب لیس ہیں, کیا خوشی مل گئی جو پڑھنے سے, اور کتنے بیچارے ایسے ہیں کہ انگوٹھا لگاتے ہیں لیکن پیسے سنبھالتے سنبھل ہی نہیں پا رہے ان سے. اللہ دیتا ہے رزق, وہ رزاق ہے, ہو المتین, اس کے اوپر اپنے سارے معاملے ڈال دیں. مت کہیں کہ اگر ہمارے بچے ڈاکٹر بن گئے تو بہت خوشحال ہوں گے, بن گئے جاب بھی مل گئی, اللہ نہ کرے گھر کا سکون نہ ملا, بیوی اچھی نہ ملی, شوہر اچھا نہ ملا, ہینڈی کیپ بچہ پیدا ہو گیا, خوشی تو نہیں ملے گی. اللہ سے جیت ہی نہیں سکتے, اس لیے اللہ کو کہا کریں کہ اللہ رضیت باللہ ربم وبالاسلام دینا وبمحمد نبی, میں نے اپنا سب کچھ تیرے ہاتھ میں دے دیا, تو میرے ساتھ کبھی بھی ناانصافی نہیں کرے گا. آپ کو تھا کہ صحابہ کرام کے پاس کچھ بھی نہیں تھا, اگر آپ نے حضرت ابو ہریرہ کا نام سنا ہو, علم کے لیے نکلنے والی شخصیت تھی, قبیلہ دوس سے آئے تھے, اللہ کے نبی کے پاس ہاسٹل میں ٹھہر گئے, صرف 3 سال یہ انہوں نے اللہ کے نبی کے ساتھ گزارے اور اللہ کے نبی کا وقت پورا ہو گیا, اور آپ کو تھا کہ آج ان کو امیر المومنین فی الحدیث کہتے ہیں, سب سے زیادہ حدیثیں نریٹ کرنے والے نریٹر ابو ہریرہ, اتنا ان کو علم سے محبت تھی. اور ان کی زندگی کیا تھی, بھوک لگتی تو کھانا نہ کھانے نکل سکتے تھے کہ کہیں علم کا سفر نہ کٹ جائے, محنت نہ کرنے جاتے دن میں کمانے نہ جاتے کہ کہیں ایسا نہ ہو کہ پیچھے سے کوئی چیز مس ہو جائے. ایک موقع پہ کہتے ہیں کہ جب انہوں نے آزمائشوں کی اور تکلیفوں کی اللہ کے نبی سے فضیلت سنی تو کہنے لگے اللہ کے نبی مجھے میرے لیے دعا کریں کہ مجھے ہمیشہ بخار رہے, لیکن ساتھ ہی ساتھ یہ بھی دعا کر دیں کہ اس کی وجہ سے میری عبادت میں کمی بھی نہ آئے اور میرے فرائض نہ چھٹیں, یعنی جماعت کی نمازیں بھی چلتی رہیں. اور کہتے ہیں کہ پھر ان کا حال یہی تھا کہ ان کا جسم ہر وقت گرم رہتا تھا, ان کو بخار رہتا تھا, لیکن عبادت میں کوتاہی نہیں تھی, نمازیں بھی چلتی رہتی تھیں, خوش ہوتے تھے, کیونکہ وہ اللہ کی اس چیز پہ بھی راضی تھے کہ وہ ہمیں تکلیف دے اور اس تکلیف کے اوپر میں صبر کروں اور خوشی پاؤں. ایک طرف کچھ نہ ہو کے لوگ خوش ہیں اور ایک طرف آج آپ دیکھیے تھوڑی سی بات بچوں پہ بھی کریں گے کہ آج ہمارا جو بچوں کی تربیت کا سٹائل ہے ہر ایک کا کم و بیش, اور 2-3 سال سے ہی عمر سے لے کے اوپر کیا, بلکہ بچپن میں پیدا ہوتے ہی بچے سے لے, آج کے ماں باپ کا گول کیا ہے, ہمارے بچے خوش رہیں, بچوں کی خوشیاں. پیدا ہونے سے پہلے بچے کے لیے کمرہ تیار ہوتا ہے آج کے دور میں, وہ تو خود کو بڑا سمجھے گا نا کہ میرے لیے بلو روم ریڈی اور میرے لیے پنک روم ریڈی تھا. چلیے بچے تو سب کے ہی ہوتے ہیں, آج ہر وقت ماں باپ کی ایک ہی خواہش ہے کہ بچے کو خوش رکھنا ہے اور اس کی بات ٹالنی نہیں ہے, جو چاہیں جو چیز مانگیں جدھر جائیں, رات کو بھی آتی رات کو بھی وہ کہیں گے ایک شاپنر چاہیے تو گاڑی نکلتی ہے, اسکول صبح جانا آنا, بچوں کی مرضی کا کھانا, ان کے کپڑے, اتنے اتنے معصوم بچوں سے مائیں چوز کراتی ہیں کیا پہنو گے کیا کھاؤ گے. اب وہ بچے جب تین چار پانچ سال کے ہوتے ہیں، مجھے سچ بتائیے کیا وہ بچے آپ کے پاؤں دبا کے سوتے ہیں؟ ممی یو آر دی بیسٹ ممی ان دا ورلڈ، کیا آپ پوچھیے ذرا اکیلے میں؟ میں نے کئی دفعہ بچوں سے پوچھا، ایسی جہاں رہتے ہیں ان کے بچے بھی ہوتے ہیں تو پوچھتی ہوں، کہتے ہیں شی ڈڈ نتھنگ، شی ڈڈ نتھنگ، ممی یو ڈونٹ ڈو اینی تھنگ فار اس، ایسے منہ بنا کے بات کرتے ہیں، دل کٹ جاتا ہے۔ ایک ماں کو میں دن رات دیکھتی تھی وہ بچوں کے پیچھے، کبھی پکانا اور کبھی اسکول سے جانا اور لے جانا اور پڑھانا۔ ایسی ایک دن شاید ماں کہیں تھی تو کھانے کا کوئی وقت تھا، تو میں نے کہا آر یو مسنگ یور موم، کہ شی ول بی ہوم اینڈ شی ول کک سم تھنگ فار یو، کہتی نو مائی فادر کک بیٹر دین مائی موم۔ میں نے کہا میں نے اتنے دن میں تمہارے باپ کو تو کک کرتے دیکھا کوئی نہیں، تو تمہیں اپنے باپ کی کوکنگ کہاں سے پسند ہے؟ ایسی اس نے شکل بنائی، میں نے کہا شکر اس کی ماں نے نہیں سنا، میں اس کی ماں ہوتی تو میرا دل کٹ جاتا۔ آئی لائک مائی ڈیڈ، کیونکہ وہ مجھے میری ہر بات مانتے ہیں، مام از سو مین، ہر وقت ٹوکتی ہیں۔ بچوں سے پوچھ لیں، بس بچوں کے تو پاؤں میں جوتے بھی مائیں پہناتی ہیں، ان کے بستے تک ہاتھ میں پکڑ کے لاتی ہیں، یقین کریں آپ اگر ایسا کرتی ہیں تو مت کریں۔ ذہنی طور پہ آپ اپنے بچوں کو یہ تیار کر رہے ہیں کہ تم اعلیٰ میں پیچھے، تم بڑے ہو میں چھوٹی ہوں۔ دیکھیے پہلے دور میں ہوتا تھا، گھر میں بزرگ ہوتے تھے نا، ان کی چلتی تھی، خود بخود بچوں میں صبر آ جاتا تھا۔ بڑے کہتے تھے پنکھا نہیں لگانا تو نہیں لگاتے تھے، چپکے سے بیٹھے رہتے، چپ کر اماں کو ٹھنڈ لگتی ہے، کیا پکے گا بھنڈیا گوشت پکے گا، کیونکہ اماں کو پسند ہے، بچے بھی کھاتے تھے، جو مرضی ہے۔ اب آپ دیکھیے پکانے سے کھانے سے لے کر ہم اپنے بچوں کی خوشی کا کیا اہتمام کرتے ہیں۔ آج بھی اگر ہم جا کے اپنا فریزر کھولیں گے نا تو ہمیں وہاں اپنے بچے کی پسند کی تقریباً ہر چیز ملے گی۔ پھر چوائسیز، برگر بنا دوں، پیزا لے لو، آئس کریم کھا لو، میک ڈونلڈ جانا ہے، پیزا ہٹ جانا ہے، کیا چلیے کر لیں۔ میں نہیں، میں اس وقت تربیت پہ بات بھی نہیں کر رہی، کیا ہمارے بچے پھر خوش ہیں؟ کیا وہ اتنے پروڈکٹیو ہو گئے کہ اتنی نعمتوں کے استعمال سے اب ان کی زندگی میں خوشیاں آئیں؟ نہیں، اتنی نہ شکری بڑی، ذرا ایک نہ مانے وہ کہتے ہیں آپ نے تو ہماری کبھی کوئی بات ہی نہیں مانی، تو خوش تو وہ نہیں ہو سکے۔ جتنی محنت سے آج مائیں بیچاری پڑھاتی ہیں، میں نے دیکھا ہے، پہلے اسکولوں میں چھوڑنے جاتی ہیں، پھر لینے آتی ہیں، پھر اگر ذرا بچے بڑے ہیں تو ان کو مسجدوں میں لے کے جاتی ہیں، سپارہ پڑھاتی ہیں، پھر گھر آتے ہیں تو اسکول کے ہوم ورک کرواتی ہیں، پھر ان کے بستر پہ سونا، پھر ان کی ایک ایک چیز پوری کرنا کوئی چھوٹے جہاد ہے، لیکن اس کے باوجود ان کے بچے ان سے خوش نہیں ہیں۔ وجہ کیا ہے؟ کہ ہم نے ان کو زیادہ کر دیا۔ دیکھیے ایک پودا ہے نا، اس کو ضرورت سے زیادہ پانی دیں گے نا گل جائے گا، بچوں کا ایک خاص حد سے زیادہ خیال جب آپ رکھیں گے نا تو وہ گل جائیں گے، ان کے اندر پھر نہ سننے کی تو عادت ہی نہیں رہتی۔ بچوں میں ٹالرنس کیوں نہیں آج؟ پہلے گھروں میں ایک باتھ روم ہوتا تھا اور چھ سات آٹھ لوگ ہوتے تھے، سب نے باری باری جانا ہے، نہ چاہتے ہوئے بھی صبر آ جاتا تھا، باپ آئے گا تو کھانا کھائیں گے، یہ تم نے خود دیکھا ہوا ہے، باپ کے ساتھ کھانا ہوتا تھا، بیٹھے رہتے تھے انتظار، ابو کب آئیں گے، آئیں گے، آئیں گے تو کھانا کھلے گا، صبر آ گیا نا۔ گھروں میں ایک جوائنٹ فیملی سسٹم ہوتا تھا، مہمان بھی جاتے آتے تھے، صبر آ جاتا تھا، کئی باتوں میں صبر کرنا پڑتا، گاڑی اپنی ہے لیکن آپ کو وہاں کونے میں جگہ ملی ہے، ساری گاڑی مہمانوں سے بھری ہوئی ہے، صبر آتا تھا۔ آج ہم نے اتنا زیادہ آئسولیٹڈ ماحول بنا دیا اپنے بچوں کا، ہر چیز ان کو الگ لے دی، بولتے بعد میں ہم ان کی پوری پہلے کرتے ہیں۔ ابھی چند دن پہلے کسی کا نیو بورن بیبی تھا، ملنے آئی اسٹوڈنٹ تھی، ابھی ناروے کی بات ہے، تو 3 ویک کا اس کا بیبی تھا، تو بچے تو سارے ہی روتے ہیں، تو پہلا بچہ ہو تو ماؤں کو ویسے بڑی فکر ہوتی ہے، تو اس نے پکڑا ہوا، پھر میں نے بھی پڑھا، تو تھوڑی دیر بعد جیسے بچے رونے لگتے ہیں تو وہ روئے، تو وہ ایک دم گھبرائی، میں نے کہا صبر کرو، اس کو رونے دو، بالکل تم نے اس کو پہلی دفعہ رونے پہ دودھ نہیں دینا کرنا، یہ بے صبرا ہو جائے گا، 2-3 منٹ رونے دو، دیکھنا یہ چپ ہوگا، اور واقعی بھی ہوا، وہ ایک آواز نکال کے پھر سو گیا۔ صبر سے دیں دودھ، اس کی ہر بات کو ماننے سے پہلے اس کو صبر سکھائیں تاکہ اس کے اندر برداشت آئے، پھر آپ دیکھیں گے کہ وہ جس قسم کے آپ کے لیے ہوں گے نا وہ آپ کی زیادہ قدر کریں گے۔ اب دیکھیں کہ قرآن ماں باپ کے لیے کیا ادب سکھاتا ہے، کہ قُل رب ارحمھما کما ربیانی صغیرا، کہہ دیجئے کہ ہمارے رب ہمارے ماں باپ پہ اس طرح رحم کر جیسے انہوں نے ہم پہ بچپن میں رحم کیا تھا۔ آج بچے یہ مانتے ہی نہیں ہیں کہ آپ نے ہم پہ کوئی رحم کیا تھا، بلیو می، بچی کہتی ہے آپ نہ پیدا کرتی ہمیں، اٹ واز یور فن، نہ کرتے پیدا، کین یو بلیو کہ یہ آج مسلمان بچوں کی زبان کھل گئی؟ آپ کیسے کہہ سکتے ہیں کہ یہ بچے खुश हैं। जो खुश होता है ना, याद रखिए वो दूसरे को खुश रखता है। एक स्माइली पर्सन घर में आ जाए, सारा घर चमक उठता है। और एक नक चढ़ा दुखी और न शुक्र इंसान घर में आ जाए, सब को दुखी कर देता है। मुझे ऐसे लगता है कि खुश बंदे का दूसरा नाम जो है ना, वो शुक्रगुजार बंदा है। आज अगर हमने अपने आप को और अपने बच्चों को और साथियों को शुक्रगुजार नहीं बनाया ना, तो याद रखिए कि वो कभी खुश नहीं रहेंगे। खुश वही रहता है जो अल्लाह के फ़ैसलों पे राज़ी रहता है। उसको पता है कि मेरा रब मेरे साथ जो मामला करता है वो बेहतरी का और वो अच्छा करता है। इवन अगर आप देखिए कि ज़िंदगी में कुछ कमी है, अब चूँकि बच्चों की भी बात बीच में आ गई है, तो हमने बच्चों की भी तो खुशियाँ देखनी थी ना, थोड़ी सी शौहर की खुशी की भी बात कर लें। क्या शौहर खुश है? अमूमन सिस्टर्स कहती हैं, मैंने अपने शौहर की खुशी के लिए क्या नहीं किया, तो क्या वो आपसे खुश हो गए? वो खुश नहीं होंगे। अब मैं इसके थोड़ी देर बाद आपको भी मौका दूंगी, आप सब सोच के रखें कोई बात जो आपने इस मौजू से रेलेवेंट या आपने अपनी तरफ से कोई इनपुट देना चाहें तो आप देंगे। इससे फ़ायदा क्या होगा कि दर्श तो आप लेक्चर बाद में भी सुन सकते हैं सीडी से, लेकिन जो इंटरेक्टिव बात होती है, किसी का कोई दुख सुख सवाल जो है वो पूरा हो जाता है। लेकिन मैंने जो चीज़ देखी है कि आज सिस्टर्स ने शौहरों को खुश करने के लिए अल्लाह को नाराज़ भी करके देख लिया, वो फिर भी खुश नहीं हुए। और कोई बंदा आपसे और मुझसे खुश नहीं होगा अगर मैंने अल्लाह को नाराज़ कर दिया। हज़रत अली रज़ी अल्लाह अन्हु ने एक मौके पर अल्लाह के नबी से कहा कि मेरा दिल चाहता है कि सब लोग मुझे अच्छा कहें। कुछ लोग होते हैं पीपल प्लीज़र, कोई बुरे रंग में नहीं लेकिन पीपल पर्सन कह लें, और बुरी बात नहीं है, लोगों में रहना अच्छा लगना चाहिए। तो उनका दिल था कि मुझे अच्छा लगता है कि मुझे लोग मेरे बारे में अच्छा सोचें। तो आप मुझे बताइए मैं क्या करूं? अब मुझसे या आपसे कोई पूछे तो हम कहेंगे लोगों को तोहफे दो, उनकी दावतें करो, उनके लाड देखो। लेकिन अल्लाह के नबी का जवाब इससे बिल्कुल अपोज़िट था। कहा कि अगर तुम चाहते हो ना कि लोग तुमसे खुश रहें, तुम्हारी तारीफ करें, तो लोगों से बेनियाज हो जाओ। जो लोगों के हाथ में, यानी उनके माल है, दौलत है, गाड़ी है, उनके कपड़े, केयर ही ना करो कि क्या है। मत उनको कहो हाय सो स्वीट, कितने प्यारे कपड़े, कितनी अच्छी गाड़ी, कितना अच्छा घर, यानी उनकी चापलूसियाँ ना करो। और फरमाया जो अल्लाह के हाथ में उसके नियाजमंद हो जाओ, तुम देखना अल्लाह लोगों के दिलों में तुम्हारी मोहब्बत डाल देगा। और ये बिल्कुल सच है। इसी तरह की बातें हम सभी अपने ऊपर लेके सोचें। खुश तभी होंगे जब अल्लाह को खुश करेंगे। खुशियों का ख़जाना उसके हाथ में। जितना ज़िंदगी में इस्लाम आएगा उतना ईमान बढ़ेगा, क्योंकि अगला दर्जा क्या कि वह हुआ मुहसिन। मुहसिन जब बंदा बनता है ना, तो उसकी ज़िंदगी का एक और ही रंग हो जाता है। दो रंग देख लीजिए, इसी पर इंशाल्लाह आज की बात को पूरा करना चाहूँगी। आप देखिए कि आप मुहसिन उर्दू में समझते हैं किसको? कौन सा होता है मोहसिन? जो किसी पर एहसान करे, ये उर्दू का मोहसिन है। अरबी ज़बान का जो लफ्ज़ मोहसिन है ना, वो ऐसा नहीं है। मोहसिन का लफ्ज़ है ना, ये हुसन से है, ब्यूटीफाई करना, खूबसूरती, आसन, हसीन, हसीना उर्दू का लफ्ज़ है। मोहसिन वो होता है जो हर काम को एक्सीलेंसी के दर्जे पे करे, सुपरलेटिव डिग्री है, खूबसूरत तरीके से काम करने वाला शख्स मोहसिन होता है। नमाज पढ़े तो कैसी नमाज, कान न कतरा हो, गोया के अल्लाह को देख रहे हो। वजू करें तो जिस्म का कोई उस न सूखा रहे। नमाज पढ़ें तो ऐसी नमाज पढ़ें कि ये आखिरी नमाज है। मुहसिन बनते जाएंगे। इबादत का हुसन क्या है? अल्लाह को हर जगह महसूस करें। खुद से पूछें, जो नमाज पढ़ती हूँ इस काबिल है कि अल्लाह को पेश करूँ? अपने ही जैसे किसी इंसान को कोई तोहफ़ा देना होता है ना, तो 10 दफ़ा सोचता है इंसान कि ये उसके काबिल है कि नहीं, ये उसको पसंद आएगा कि नहीं। तो जो नमाज अल्लाह को पेश करते हैं, क्या वो अल्लाह को पसंद आती होगी? जो ज़माने भर की भूली बिसरी बातें उसमें याद आती हैं, है कि नहीं? जो दिल में बातें जो भूली होती है ना, याद आ जाती हैं। प्लान सारे नमाज में बनते हैं, इरादे सारे नमाज में बनते हैं, फ्यूचर प्लानिंग सारी नमाजों में होती है। और उस नमाज के अंदर दिल ही नहीं है तो अल्लाह कहाँ से वो अपने आप को दे। तो नमाजों का हुसन। फिर इसी तरह आप देखिए कि जब ख़ास तौर पे हम दीन की तरफ आते हैं, तो हम इतने ढंग बेढंगे बन जाते हैं। ऐसे लगता है दीन के साथ ना खूबसूरती का ताल्लुक़ है और ना सलीके का ताल्लुक़ है। भोंडे, ये तो बाहर के मुल्कों में मस्जिदें भी माशाल्लाह अच्छी हैं, इदारे भी अच्छे हैं, लोग भी साफ़ सुथरे हैं। कभी आप अपने मुल्कों में तो देखें, लोगों ने जो दीन का हाल कर दिया, कुर्सी की टांग टूट गई है जाओ मस्जिद में छोड़ो, यानी वो बैठे और गिरे, और कुछ नहीं है, नीचे दो ईंटें रख के बैठ जाएंगे, कुछ नहीं होता। मस्जिद ही है ना, जो दीन के नाम के साथ हमने गुर्बत और मुफलसी और कसम पुरसी लगा दी। कोई ज़रा साफ सुथरा और दीनदार इदारा ऐसा हो कि जिसको देख के लगे, ऐसी भी लगे, कहते इनको स्पॉन्सर कौन करता है, ये तो यहूदियों के एजेंट होंगे, और इनकी फंडिंग कहाँ से होती है। हालांकि दुनिया में आप देखिए, सिर्फ एक 2 घंटे का फंक्शन करना हो ना अपने बच्चों की शादी का, तो प्लान कितने लंबे, कहाँ करेंगे, किस हॉल में करेंगे, किधर करेंगे। दुनिया में ऐसे ही करते हैं ना। दीन के साथ हुसन को लाने की ज़रूरत है। अगर दुनिया में हर चीज़ को खूबसूरती चाहिए, तो क्या दीन को खूबसूरती नहीं चाहिए। देखिए जो दीन की तरफ लोग आते हैं ना, वो भी तो इसी सोसाइटी से उठ के आते हैं। आप अपने बच्चे की मिसाल लें, सुबह स्कूल जब जाए तो स्कूल का माहौल देखें, स्कूल की कुर्सियाँ, मेज़, और टीचर ने बाहर से हेलो हाय करके उसको गले से लगा देना। वही बच्चा शाम को मस्जिद में जाए सुपारा पढ़ने, तो मौलवी साहब ने देखते कड़क दर आवाज़ में उसको डांटना पहले, और उसको कहना बैठ जाओ इस फूटी हुई सफ़ पे। तो वो कहे कहना कि ये दीन तो गरीबी और तानों का नाम है, स्कूल वाले टीचर कितने डिसेंट हैं। तो जिसको जिससे प्यार होगा ना, वो उसके लिए इहतमाम करेगा। हम सबसे ज़्यादा इहतमाम कहाँ करते हैं, शादियों में। और जोड़े कितने महंगे बनाते हैं, और पहनते कितनी बार है। आप कहेंगे आज तो हमारी शामत आ गई, कोई बात ही नहीं छूट रही, लेकिन मसला भी तो क्या है कि खुशी लेने के लिए ये सब करते हैं, खुशी फिर नहीं मिलती। सुबह से शाम तक जब तारिक रोड पे घूमते हैं या शॉपिंग करते हैं, बाद में खुश होके आते हैं या सर दर्द लेके आते हैं, सर दर्द लेके आते हैं। और जो चीज़ लेके आते हैं उस पर खुश होते हैं, या जो नहीं ले और पसंद करके आ गए हैं और पैसे नहीं, अभी मियाँ साहब से खुश हैं, अल्लाह पे राज़ी रहेंगे तो खुश होगा। अब देखिए कि जब एक इंसान है ना, अल्लाह ताला से अपने ताल्लुक को मजबूत करता है, तो अल्लाह ताला उसके दिल को गिना से भर देते हैं, इत्मीनान, खुशी, हर हाल में खुश हूँ मैं। आप एक छोटी सी मिसाल समझें, अगर एक शख्स है दुकान चलाता है या कोई कारोबार है, अब आप अपने ऊपर लें कि आपके पास कोई ख़रीदार आए, ग्राहक आया माल लेने के लिए, 1 करोड़ रुपए का माल लेके चला गया आपसे, लेकिन आपको पता है कि अपना बंदा है, आज माल ले गया कल बेच के पैसे दे देगा, बहुत अच्छी सिक्योर पार्टी है, पैसे वक्त पे दे देती है। आप खुशी खुशी 1 करोड़ का माल उसको दे के कहेंगे कि ठीक है जी दे दिए, जब पैसे दोगे तो ले लेंगे। अब आप एक बंदे को 1 करोड़ रुपया देकर भी मुतमईन है, क्यों? क्योंकि वो आपका बंदा है, आपका भरोसा है। इसी तरह अल्लाह बंदे से सब कुछ भी ले ले, तकलीफ़, बीमारी, परेशानी में डाल के, बंदा है मोमिन क्या कहता है, अल्लाह ने मेरे साथ ये मामला किया है तो अल्लाह तो मेरा अपना है, वो तो मेरा ये नुकसान पूरा कर देगा। आज अगर उसने मुझे तकलीफ़ दी, बीमारी दी, परेशानी दी, देखना कल इसके रिटर्न में मुझे वो इससे भड़के देगा। जितना आप अपने आप को अल्लाह के करीब करेंगे, उतना ज़्यादा आपको खुशी मिलेगी। और मोहसिन जो होते हैं ना, फिर वो बंदों के साथ भी मोहसिन बन जाते हैं, नाप तोल के लोगों को नहीं देते लेते, हिसाबी किताबी नहीं होते। वो ये नहीं कहते अच्छा तुम अच्छा करो मैं तुम्हें अच्छा करूँगी, वो कहते हैं कि मैंने तो अच्छा ही करना है, वन साइडेड प्यार करने वाले, जिसको आप कहना चाहिए कि लव है विद वन साइड, कोई आपसे अच्छा करे ना करे, आप उसके साथ अच्छा ही मामला करेंगे। और किसी के साथ मोहसिन बनने की जो सबसे खूबसूरत चीज़ है ना, वो पता क्या, क्या आप उसके लिए वो पसंद करें जो आप अपने लिए पसंद करते हैं, और वो क्या है, अल्लाह का दीन। शुरू में सिस्टर्स ने आपके सामने थोड़ी सी अपनी शेयरिंग की, क्लास पढ़ रखते हैं, करते हैं, कुरान सुनते हैं, दिस एंड दैट। अगर आप इस वक्त मुझे पूछें ना कि मैं आपके साथ मिली हूँ, पता नहीं ज़िंदगी में दोबारा मिलना है कि नहीं, एक तो ये था कि मैं आपको एक बहुत रिवायती अंदाज से बात सुना के कोई एक मौजू दे के चली जाती, लेकिन मुझे ऐसे लगता कि वो आपके साथ ज़्यादती होती। आपके साथ मेरी मोहब्बत क्या है कि मैं आपके साथ मोहसिना बनूँ, और जो मैंने अपनी ज़िंदगी का ख़ुलासा समझा है ना, मैं आपको अपनी एक एग्ज़ाम्पल दूंगी, बल्कि इस मौजू पे एक दफ़ा पहले एक दर्स हुआ, उसका मुझे नाम याद नहीं, लेकिन खुशी का टॉपिक था उसमें, और डिफरेंट एंगल से, बिल्कुल डिफरेंट एंगल से बात हुई थी। अगर मौका मिले तो उसको भी आप वेबसाइट से कभी सुने। ज़िंदगी में हर काम किया है, अल्लाह ने मौका दिया है, पढ़ा भी है, तालीम हासिल की, मैं भी आप में से बहुत सारे लोगों की तरह डॉक्टर होती अगर अल्लाह ने मेरे लिए ये ना लिखा होता। और उस दिन तो समझ ही नहीं आया था जिस दिन अब्बू ने मेडिकल कॉलेज में आगे जाने नहीं दिया, ऐसे लगता था ज़िंदगी ख़त्म हो गई, इतना जुनून की हद तक साइंस से मोहब्बत थी और डॉक्टरी का शौक़ था। हालात कुछ इस तरह के बन गए कि उसको आगे कंटिन्यू नहीं किया। लेकिन आज समझ आता है कि अगर डॉक्टर बन जाती तो जिस्मानी बीमारियां थी ना, और आज तो अल्लाह के हुक्म से अल्लाह की किताब सीख सिखा कर रूहानी कल्बी बीमारियों का इलाज है। जब लोगों से बैठ उनके साथ बातचीत होती है तो कई दफ़ा मैं सोचती हूँ कि साइकाट्रिस्ट, नफ्सियात लोगों की जानना, कभी लगता है रूहानी मुआलिज, दुखी बीमार दिलों का इलाज। और डिप्रेशन के लोग जब बात करते हैं कुरान की रोशनी में, हमें बताएं हम क्या करें, तो उस वक्त ऐसे लग रहा होता है कि सबसे खूबसूरत प्रोफेशन ही है। फिर अपने वक्त पे क्या किया, जो आप सब औरतों ने भी अपने वक्त में किया होगा, सिया, रोया, कपड़े सिए, फूल बनाए, हर वो हुनर जो एक अपने दौर में, आपके दौर में भी लड़कियां सीखती थी, वो सीखा जो कर सके। और अभी तक अल्लाह ने मौका भी बहुत दिया डिफरेंट जगहों पे घूमने फिरने का, हर कल्चर के लोगों को देखा करीब से, जिस तरह जा सके, ऑफकोर्स सबको तो नहीं, लेकिन जिस हद तक हुआ, अच्छे से अच्छे घरों में भी रहे, सब कुछ अल्लाह ने दिया। लेकिन जो खुशी इस वक्त अल्लाह की बात बताते हुए मुझे अपने दिल में महसूस होती है, हो रही है या हमेशा ही होती है, इसका कोई तकाबुल ही नहीं है। मैं आपको एक दावत दूंगी, आपने सब कुछ कर लिया, आप बहुत खुश भी हैं, ज़रूरी नहीं कि आप ये सोचें कि मैं खुश नहीं हूँ, लेकिन ऐसे ही है कि जैसे अभी कोई चीज़ चखी ना हो तो आपको उसका टेस्ट ही नहीं पता होता। एक खूबसूरत खुशी को ट्राई करके देखिए, और वो खुशी क्या है, अल्लाह की किताब को अपनी ज़ुबान में समझना। मैं आपसे सवाल करती हूँ कि जब आप तिलावत सुनते हैं ना, माशाल्लाह, गाड़ियों में भी, घरों में भी, अभी नया नया रमज़ान गुजरा है, आप लोगों ने भी सुना होगा, समझ कितना आता है जी। आप, अब आपकी बारी है, अब हम तो, अब आप लोग मेरा साथ देंगे तो बोलेंगे, नहीं तो मैं तो यहीं पे ख़त्म कर दूंगी इख्तितामी दुआ के साथ। कौन कौन है जिसको उर्दू नहीं आती, समझ आ रहा है ना, अल्हम्दुलिल्लाह। तो सच्ची जो बात है कि जो सच्ची खुशी जो मैं आपको अपने, यानी अगर आप मुझसे पूछें, जाहिर है कि ना मैं कोई मारूफ हूँ, ना मुझे आप जानते होंगे, आप यहाँ भी आज, हो सकता है कि इसी सोच के साथ आए थे कि हमें नहीं पता कौन आएगा, लेकिन अगर आप मुझसे पूछें ना कि मेरी ज़िंदगी की सबसे बड़ी खुशी क्या है, कि जब मैं अल्लाह का कुरान पढ़ती या सुनती हूँ ना, तो मुझे वो उर्दू में समझ आता है। छोटा सा आपके साथ एक एक्सपीरियंस करती हूँ, और ये अक्सर जगहों पे हम करते हैं सिर्फ सोच देने के लिए, कि कुरान को अपनी ज़ुबान में समझने की खुशी हमें मिली हुई है कि नहीं मिली हुई। मसलन जैसे चले अभी ये जो आखिरी जुमले हुए थे ना, इसी को बेस बनाते हैं कि कोई सिस्टर ऐसी हैं जिनको उर्दू समझ नहीं आती, क्या वो इस महफिल को इंजॉय करेंगी? और आप सब इतनी देर से क्यों बैठे हैं? मैं तो मोस्टली 45 मिनट के बाद छोड़ देती हूँ, आज आपसे तो मेरा ले मैंने 1 घंटा 10 मिनट बात की है, 1 आवर 11 मिनट बात हुई अभी तक। क्यों बात हुई है? क्योंकि आपकी मेरी ज़ुबान एक है, हम समझ रहे थे ना। क्या मैं कुरान पाक को इंजॉय करती हूँ जब मैं अरबी में सुनती हूँ? जब नमाज़ में मैं आखिरी सूरतें ही चले पढ़ती हूँ, क्या उसको समझ रही होती हूँ? इससे भी बड़ा क्वेश्चन, जब नमाज़ पढ़ती हूँ तो क्या नमाज़ समझ आती है? अत्तहियातुलिल्लाहि वस्सलाति वस्सलामु अलैक पढ़ती हूँ तो समझ आता है? रब्बी जालनी मुकीमस सलात व मिन ज़ुर्रियति रब्बना व तकब्बल दुआ, ये दुआ नमाज में पढ़ती हूँ तो समझ आ रही होती है? तो बताइए कि फिर अल्लाह से ताल्लुक़ कैसे जुड़े? कभी आपने कहा मेरी फ़लाँ से बड़ी गहरी दोस्ती है, बस ये कि मुझे उसकी ज़ुबान नहीं समझ आती? कभी हुई ऐसी दोस्ती? नहीं हो सकती, कोई ना कोई कॉमन लैंग्वेज होगी, दो गूंगों की तो हो सकती है दोस्ती, अदरवाइज तो नहीं हो सकती। तो जब तक किसी की ज़ुबान समझ ना आए, बात समझ ना, उससे दोस्ती नहीं होती। तो अल्हम्दुलिल्लाह हम जो कोर्सेज ऑफ़र करते हैं ना अपनी क्लासेज में, बाद में इंशाल्लाह नबीला थोड़ा सा आपको बताती हैं, वो सब का थीम क्या है वो अब आपको दिखाने लगे हैं। आप किसी भी कुरान की सूरत की कोई आयत बोलिए, हम यहाँ खोलते हैं आपके लिए, किसी को भी कोई आयत, कोई सूरत, चाहते आपको चॉइस दे रहे हैं बेसिकली, कोई मुश्किल से मुश्किल ढूंढे, क्योंकि आपने हमारा टेस्ट लेना है, क्योंकि पहले हम आपका लेंगे, कोई सूरत बता दीजिए सिस्टर्स में से, ऐसे ही वे किसी सूरत का नाम, कोई आयत बोल दें, या हम खुद भी चूज़ कर लें, आपके सामने स्क्रीन पे आयत खोलने लगे। चलें ये खोल दें, आपने तो इतनी आसान सूरत ली, ये तो सबको आती होगी, खोल दें, कोई बात नहीं। 30वां पारा तो मेरा ख्याल आप सबको ज़ुबानी याद होगा ना, माशाल्लाह, और उसका तर्जुमा भी, लेकिन सिस्टर की फरमाइश है खोलते हैं, सिर्फ अरबी खोलिए। चलिए सिस्टर्स, आप सब, अब हम ये एक्टिविटी कर रहे हैं, आप सबके लिए ओपन चॉइस है, पूरे हॉल में सब जो भी हैं इस अरबी को उर्दू में पढ़ते हैं, यानी इसमें क्या लिखा हुआ है जी। हाथ खड़ा कर दें तो हम उनको मौका देते हैं, क्योंकि ये इतनी आसान है कि ये सबको आती है। मुझे यकीन है कि आप सबको आती है, और आप में से कई लोग नमाज में भी पढ़ते होंगे, ज़ुबानी भी आती है। और आज ये मुसलमानों का एक बहुत बड़ा आलमी है कि सबसे ज़्यादा पढ़ी जाने वाली किताब सबसे कम समझते हैं। चलिए मैं पढ़ूँ आपके सामने, ये एक ट्यूटोरियल है। देखिए मैं इसलिए नहीं पढ़ रही कि आप मुझे कहें कि माशाल्लाह आपको बहुत अच्छा आता है। मुझे अगर आता है तो ये कोई खूबी की बात नहीं है, क्योंकि मैंने कई दफ़ा पढ़ाया हुआ है पढ़ने के बाद भी, तो ये कोई खूबी नहीं है। आप मेरे से भी अच्छा पढ़ेंगे जब आप इसके बाद वाली दावत को अगर सुनेंगे और कबूल करेंगे। लेकिन जो हम क्लासेस लेते हैं अपने कोर्सेज में, उसका मेन थीम क्या होता है कि ये कुरान जब आप बाद में अरबी ज़ुबान में ख़ुद पढ़ें, कहीं सुनें, नमाज में पढ़ें, तरावी में पढ़ें या सुनें, तो आपको उर्दू में आए। मसलन देखिए, वद्दुहा और दुहा के वक्त की कसम, यानी दिन जब चढ़ता है, वल्लैल इज़ा सजा और रात की कसम जब के वो गुज़रती है, मा वद्दा का रब का व मा कला, आपके रब ने आपको ना तो छोड़ा है ना वो आपसे पीछे हुआ। ये सूरत तो रोने वाली सूरत है, अल्लाह के नबी के गम में इसके अंदर, कि लोग अल्लाह के नबी को कहते थे कि आपके रब ने आपको छोड़ दिया। एक ऐसा वक्त आया था कि वही का सिलसिला मौकूफ़ हुआ, तो आपको लोगों ने कहना शुरू कर दिया कि मोहम्मद तेरे रब ने तुझे छोड़ा हुआ सल्लल्लाहु अलैहि वसल्लम। तो अल्लाह ताला कहता है कि नबी नहीं, मा वद्दा का रब्बू का व मा कला, आपके रब ने आपको छोड़ा भी नहीं है और ना आपसे नाराज़ हुआ है। वलल आखिरतु खैरु लकम मिनल ऊला, बल्कि दुनिया से आखरत बेहतर है। वला सौफ़ा युती का रब्बू का फतरदा, और अन करीब आपका रब आपको वो देगा जिससे आप राज़ी हो जाएंगे। क्या आप यतीम नहीं थे कि उसने आपको जगह दी? फिर आप क्या नादान नहीं थे कि उन्होंने आपको राह दिखाई? और क्या आप गरीब नहीं थे कि उसने आपको गनी किया? बस आप यतीम को झिड़किए नहीं और साइल को डांटिए नहीं, और जो आपके रब की नेमत है उसका इजहार कीजिए। अब ये मैंने एक थौरो भी पढ़ के दिखा दिया, आयत के साथ पढ़ दिया। हम अपनी क्लासेस में आपको इसका लफ्ज़ी तर्जमा कैसे सिखाते हैं? वह और कसम, अद्दुहा दुहा की, वल लैली और कसम है रात की, इजा जब सजा वो गुजरे, माँ नहीं वद्दा छोड़ा का तुझको रब्बू का तेरे रब ने, वह और माँ नहीं कला उसने तुझे पीछे किया या वो तुझसे नाराज़ हुआ, वह और लल आखिरतु अलबत्त आखरत खैरु बेहतर है लक आपके लिए मिन से अलूला आने वाली से। मतलब क्या है इस दुनिया से कि एक एक लफ्ज़ का तर्जमा सिखाते हैं। इसी को आप खोल दीजिए दूसरी स्क्रीन। हमारे पास अल्हम्दुलिल्लाह एक छोटा सा प्लेटफॉर्म है नूरुल कुरान के नाम पे, ये उसकी वेबसाइट है इस वक्त आपके सामने। अगर आप चाहें इससे इल्म लेने के लिए, तो घर बैठे आपको डिफरेंट क्लासेस दिखाते हैं, बल्कि पेलटॉक इस वक्त मेरे स्क्रीन पर खुला हुआ है। हमारे साथ कुछ साथियों ने घर से भी सुने, आप इधर खोल के भी बाद में दिखा सकते हैं। तो इस पे हम कोर्सेज ऑफ़र करते हैं, हफ्ते में 3 दिन के भी, 2 दिन के भी, सुबह के, शाम के। जो मोस्टली हमारा आम कोर्स होता है ये सबीलुल जन्ना है। इस वक्त अल्हम्दुलिल्लाह करंटली हमारे पास डिफरेंट कोर्सेज चल रहे हैं, जिसमें आप ये अगर कंप्यूटर पे जाके यहाँ देखिए, अगर ऊपर भी आप देख लें, ये सबसे ऊपर पहला कोर्स है कोर्सेज के नाम पर, इस पर क्लिक करेंगे तो मोस्टली जो कोर्सेज ऑन गोइंग है आपको उनके सब की डिटेल्स आ जाएंगी। कब होता है, हफ्ते में कितने दिन होता है, ये देखिए। जैसे ये अभी हमारा रमज़ान के बाद शुरू हुआ है, बहुत शुरू बिगनिंग पे है, ये भी रमज़ान से एक कुछ दिन पहले हुआ है जी। ये देखिए 9:30 से, और आपके भी टाइमिंग्स लिखे हैं, इसकी डिटेल है। तो आप इस पेज पे क्लिक करेंगे तो आप उसके मेन पेज पे पहुंच जाएंगे, ठीक है। अगर आपको वीकेंड सूट करता है तो आप लोग ये 2 दिन का कोर्स ज्वाइन कर सकते हैं। 3 टाइमिंग्स होते हैं, देखिए हमारे टाइम जोन ये USA के हैं, आप UK टाइमिंग में ले सकते हैं। कोर्स की डिटेल सब कुछ इधर लिखा हुआ है, हाउ टू ज्वाइन कोर्स है, इसको पढ़ लें। लेकिन वीकडेज के लिए अगर आप लेना चाहें तो बेस्ट ऑप्शन जो है वो अभी नया कोर्स हमारा अभी शुरू हुआ है, ये लास्ट ये वाला है, ये आपकी यहाँ की शाम होती है, 3 से 7 का टाइम है। तो इसकी डिटेल लेना चाहें ये सब कुछ इधर लिखा हुआ है। एज अ स्टूडेंट करना चाहें तो रजिस्ट्रेशन भी कर सकते हैं, ना करना चाहे रजिस्ट्रेशन ख़ुद से सुने, ऑप्शंस बहुत सारी हैं। और आपने देखा कि आखिरी बात भी हमने यही क्लिप में सुनी कि सच्ची खुशी उसको मिलेगी जो अल्लाह की नेमतों पे शुक्र करेगा। तो जो कुछ अल्लाह ने हमें वक्त सेहत दिया है, कितने हमारे पास तो मसाइल भी इतने नहीं हैं, तो अल्लाह ताला से यही दुआ करते हैं कि बस हम सबको इस किताब की ये रोशनी दे। और इंशाल्लाह मुझे यकीन है कि जब नेक्स्ट टाइम अगर अल्लाह ने चाहा मिलेंगे तो आप बताएंगे कि ये जो बात आपने कही थी कि कुरान पाक को समझने के बाद जो ज़िंदगी में खुशी आती है वो वाकई सबसे बड़ी है। तो जज़ाकअल्लाह खैर व हसनुल जज़ा। इंशाल्लाह हम यहाँ रुकेंगे, आप लोगों को अगर पर्सनली कोई बात पूछनी हो तो बाद में थोड़ी देर आप लोग पूछ सकते हैं। और जज़ाकअल्लाह खैर, बहुत अच्छा लगा आप सबसे मिलकर। सुब्हानकअल्लाहुम्मा व बिहमदिक अशहदु अल्ला इलाहा इल्ला अंत अस्तग़फिरुका व अतूबु इलैक। रब्बना तक़ब्बल मिन्ना इन्नका अंतस्समीउल अलीम। وتب علینا انک انت التواب الرحیم وصلی اللہ تعالیٰ خیر خلقہ واصحابہ اجمعین برحمتک یا ارحم الراحمین. یا اللہ ہماری اس چھوٹی سی کوشش کو قبول فرما, اس میں برکت عطا فرما, ہماری غلطیوں کی اصلاح فرما. یا اللہ ہم سب کو کتاب سے جوڑ دے, قرآن کا نور ہماری زندگی میں بھر دے, اور یا اللہ تو ہمیں توفیق دے کہ ہم اس کتاب کو بہترین طریقے سے سیکھ اور سکھا سکیں اور سمجھ سکیں. یا اللہ تو اس کتاب کو ہمارے دلوں کی بہار بنا, اور یا اللہ ہمارے جو ساتھی ابھی تک اس نعمت سے دور ہیں ان کو اس نعمت کا مزہ چکھا. یا اللہ جن ساتھیوں نے اس کتاب کو سنا پڑھا ان کو عمل کی توفیق عطا فرما. یا اللہ ہمیں توفیق دے کہ ہم اس کتاب کے نور کو گھر گھر پہنچا سکیں. یا اللہ آج امت مسلمہ پہ جتنے بھی مصائب ہیں اس کی بہت بڑی وجہ یہ ہے کہ ہم اس کتاب کو پڑھتے تو ہیں لیکن ہم اس کو سمجھ نہیں پاتے. یا اللہ ہمیں تیری مرضی کو سمجھنے کی توفیق عطا فرما. یا اللہ ہماری جو بہنیں ادھر بیٹھی ہیں ان کی دلوں کی نیک تمنائیں پوری فرما. جو بیمار ہیں ان کو صحت اور عافیت دے. جو پریشان ہیں ان کی پریشانیوں کو دور فرما. ہم سب کو سچی خوشیاں عطا فرما. اور یا اللہ ہمارے ماں باپ پہ اپنی رحمت فرما. جو دنیا میں ان کو صحت اور عافیت دے, اور جو دنیا سے چلے گئے ان کی بخشش فرما. ہمارے استادوں پہ اپنا رحم فرما, دین سیکھنے والوں پہ اپنی رحمت فرما. اور یا اللہ ہمارے دین کے کام میں جتنے ساتھی معاون ہیں ان سب کی بہترین مدد فرما. اور یا اللہ ہم سب کی نسلوں کو بہترین مسلمان رکھ. ایسا نہ ہو کہ ہم خود کتاب سے دور ہو کے زندگی بسر کریں تو ہمارے بچے بھی اس سے بھی زیادہ دور ہو جائیں. یا اللہ ہمارے شوہروں کو دین اور دنیا میں ہمارا بہترین ساتھی رکھنا. اور یا اللہ کل قیامت کے دن نبی صلی اللہ علیہ وسلم کے ہاتھ سے حوض کوثر نصیب فرما. اور یا اللہ اس محفل کے اہتمام میں جس نے بھی مدد کی, جنہوں نے اہتمام کیا, یا اللہ اس کو اس کا بہترین اجر عطا فرما. یا اللہ ہمارے جن بھائیوں نے اس پروگرام میں مدد کی, یا اللہ ان کو بھی اس کی بہترین جزا دے. اور یا اللہ ہم سب کا یہ کام ہو کہ ہم اس بات کو عام کرنے میں اپنا حصہ ڈال سکیں. یا اللہ تو کمی بیشی سے درگزر فرما. سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک واتوب الیک. ربنا تقبل منا انک انت السمیع العلیم وتب علینا انک انت التواب الرحیم وصلی اللہ تعالی خیر خلقہ واصحابہ اجمعین برحمتک یا ارحم الراحمین. آمین. سمانا جزاک اللہ خیر. واسطہ نجدہ سسٹر سب کا.